الحمدللہ وکفا وسلام علی عباده الذین اصطفى اما بعد فاعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم یا ایہا الذین آمنوا اذکروا اللہ ذکرا کثیرا سبحان ربک رب العزۃ عما یصفون وسلام علی المرسلین والحمد للہ رب العالمین اللهم صل علی سیدنا محمد وعلی آل سیدنا محمد وبارک وسلم اللهم صل علی سيدنا محمد وعلی آل سيدنا محمد وبارک وسلم. میں ابھی آپ کو ایک بہت ہی باریک اور نازک گفتگو کروں گا, مگر میں جو امید ہے آپ جو 9 دن ہمارے ساتھ جو گزار چکے ہیں آپ اس گفتگو اب سمجھنے کے قابل ہوں گے. آپ قابل تو ہیں, میں پتہ نہیں میں یہ قابل ہوں میں آپ کو سمجھا پاؤں گا. ایک آپ اچھی طرح یہ سمجھ لیں کہ اللہ تعالیٰ نے ذکر قرآن کریم میں فرمایا کہ ہم ذکر کریں, اذکروا اللہ ذکر کثیرا, کثرت کے ساتھ اللہ کو یاد کریں. اب کثرت کے ساتھ اللہ کو یاد کرنے کا مقصد معنی کیا ہے کہ ہم ذاکر بن جائیں, ہم ایسے بن جائے کہ ہم اللہ تعالیٰ کو کبھی اللہ تعالیٰ کو بھولے نہیں. مگر یہ اللہ کی یاد کی کیفیت بالآخر کیسے حاصل کیے جائیں, اس کے کیسے طریقہ کار اپنائے جائیں, اس پر امت میں متعدد اور مختلف رواج اور روش رہ چکے ہیں, ٹھیک ہے نا. اب بہت دفعہ ایک نوجوان ساتھی جو ہے جب یہ چیزیں ان کے سامنے آ جاتا ہے, کیونکہ نوجوان چاہتا ہے کہ بس دین سیدھا سادہ, یہ جو شروع جاتا نا کہ اس میں 2 قول ہیں, اس میں 3 اندازے ہیں, اس میں 3 مختلف فتوے ہیں, اس میں 4 رائے ہیں, وہ ادھر ہی بس ہل جاتا ہے, ذرا گھبرا جاتا ہے, کہ چیز تو ایک ہی ہونے چاہیے, بس قرآن اور سنت کی بات رکھو, بس ٹھک ایک چیز ہے. مگر حقیقت یہ ہے کہ اگر آپ گہرائی میں جائیں اور تاریخ میں بھی دیکھیں تو یہ چیزیں ہوئے بھی ہیں کہ وقت کے دوران مختلف راستے اپنائے گئے. اس میں کچھ اللہ تعالی کی بھی مشیت ہے. میں آپ کو ایک مثال دیتا ہوں, اللہ تعالیٰ نے قرآن کریم میں فرمایا وَالَّذِينَ جَاهَدُوا فِينَا لَنَهْدِيَنَّهُمْ سُبُلَنَا, کہ جو لوگ ہمارے راہ رضا میں جود و جہد کریں گے, اگر وہ بدن سے جود و جہد کریں گے اس کو کہتے ہیں جہاد فی سبیل اللہ, اگر وہ علم کے پایہ اختیار کریں اور اپنے علمی کوشش کی جود و جہد کریں گے اس کو اجتہاد کہیں گے, اور اگر اس نفس کی مخالفت میں جو اس دن آپ کو وہ بیان کیا تھا مخالفت النفس مجاہدت النفس, اگر اس میں بھی وہ اپنی محنت کریں گے تو یہ بھی جہد و جہد ہے. تو آپ تینوں معنی لے سکتے ہیں یہاں, والذین جاہدوا فینا لنہدینہم سبلنا, اللہ تعالیٰ اپنے رحمت مہربانی سے کہہ رہے ہیں کہ میں بہت سے راستے ان پر کھول دوں گا. سبل جمع ہے پلورل سبیل, تو ایک راستہ نہیں ہوگا. پھر ہو سکتا ہے آپ کوئی دین کا کام خیر کا کام کرنا چاہیں, غربت کو ختم کرنا چاہیں, ہم کوئی کمیٹی بنائیں, کوئی اکانومسٹ ہو, مفتی ہو, کوئی پروفیسر ہو, ہم غور کریں اس ملک کے معاشرت پر اور غربت کو کیسے ختم کیا جائے. ایک سے زیادہ رائے سامنے میں آئے گی. اس کو دنیا برا نہیں سمجھتا, دنیا تو اس کو بہت اچھا, وہ تو اور خوش ہوتا ہے, کہتے ہیں یہ تو کام ہے نا, اسی تو ہم پروفیسر کہیں گے, عقل مند کہیں گے, اس نے ایک نہیں 3 4 5 6 7 8 10 تجویزیں پیش کر رہا ہے غربت ختم کرنے کے لیے. آپ نے کیا ایک سائنس کا کمپٹیشن ہوتا ہے, انوینشن ہوتا ہے, کوئی ایک نہیں, ہم چاہیں گے کہ آپ نے سولر پلین بنانا ہے, ہم آپ کو ٹیمز میں بنائیں گے, ہم چاہیں گے کہ 3 4 5 6 7 جتنا زیادہ. تو وہاں تعدد ہم اس پر گھبراتے نہیں ہیں, ہم تو خوش ہوتے ہیں, بلکہ اپنے معیار اس کو معیار سمجھتے ہیں کہ جتنا اندازہ انداز جتنا زیادہ طریقے سے کار بندہ سوچ رہا ہے کام کرنے کا, واقعی یہ اس کی فن کی مہارت اور معیار کی علامت ہے. تو پھر ہم کیوں دین میں اس پر گھبرا جاتے ہیں؟ اب آپ سمجھے کہ دین میں بنیادی طور پر 2 چیزیں ہیں, اور اکثر دین, اب میں تو ایگزیکٹ حساب نہیں لگا سکتا, مگر بہت دین کے اکثر میں بھی 80% رفلی آپ کہہ دیں 80% دین, 100% اس میں کوئی نہ کسی کا اختلاف ہے, نہ کسی کی تشریح ہے, نہ کسی کی رائے ہے, وہ ٹھوس ایک چیز ہے اور وہی ہے, اور پوری امت کے لیے وہی رہ گئے. مگر کچھ چیزیں قرآن کریم میں اللہ تعالیٰ نے بذات خود فرمائی ہیں, مگر اللہ تعالیٰ نے خود اور نبی کریم صلی اللہ علیہ وسلم کی مبارک زبان سے خود اس کی تفسیر ہمیں نہیں دی. مگر ہم کبھی اس چیز حاصل کرنے کے لیے ایک تفصیل کی ضرورت ہوتی ہے اور تفصیل سے مدد ملتی ہے. میں آپ کو اس دن یہ بھی مثال دے رہا تھا, اب دیکھیں دین اسلام میں ایک مقصد ہے کہ اپنا قرآن کا تلفظ اچھا کریں, قرآن صحیح پڑھیں. اب پورے قرآن میں یہ کیسے آپ کریں گے, اس کی کوئی ایک تفصیل میں نہیں دی گئی. اچھا نبی کریم صلی اللہ علیہ وسلم نے صحابہ کرام کو کیسے قرآن پڑھایا, اس انداز آپ یہ ایگزیکٹ چیز آپ کو حدیث میں نہیں ملے گا. بس ایک بنیادی مقصد سامنے رکھ دیا, ورتل القرآن ترتیلا اور فقر ما تیسر من القرآن. ٹھیک ہے نا, تو پتہ ہے ہم نے پڑھنا بھی ہے اور ہم نے ترتیل کے ساتھ پڑھنا ہے, ترتیل کے ساتھ پڑھنا ہے. اللہ تعالیٰ نے ایک مشن دے دیا. اب جب اللہ تعالیٰ ایک کام سرات سے بتاتے ہیں, یہ تو واضح ہے کہ لازمن ہم نے یہ چیز کرنا ہے, اور اللہ تعالیٰ احکم الحاکمین العلیم الحکیم ہے, اور اللہ تعالیٰ نے خود تفصیل نہیں دی, اس سے ہم سمجھیں گے کہ اللہ تعالیٰ نے اب امت پر چھوڑ دیا کہ آپ نے اس چیز کو جو تفصیلی طریقے سے حاصل کرنا ہے آپ کر لیں. مگر وہاں بھی پھر کچھ اصول ہوں گے. اصول یہ ہوگا کہ خلاف شرع کوئی کام نہ ہو, خلاف شرع کوئی کام نہ ہو, اللہ کی منشا رضا حکم کے خلاف ورزی نہ ہو, نبی کریم صلی اللہ علیہ وسلم کی تعلیم سن کے خلاف ورزی نہ ہو. ٹھیک ہے نا, بس اس حدود شریعت کے اندر رہتے ہوئے آپ جو بھی تفصیلی طریقہ اس ترتیل کو سیکھنے کے لیے اپنائیں آپ کر سکتے ہیں. اب آپ کو بک فرمایا کہ امت نے اس کو تجوید کہہ دیا, تو سب سے پہلے میں نے کہا ہم اس کو تجوید کہیں گے. آج جہاں بھی آپ جائیں گے وہ کہ مجھے تجوید پڑھنا ہے, تجوید کورس ہے, تجوید سیمینار, تجوید کا کورس ہو رہا ہے, مجھے تجوید کے استاد چاہیے. اب کوئی آپ کے سامنے یہ کہہ دے کہ تجوید کا لفظ قرآن میں نہیں ہے, تجوید کا لفظ قرآن میں نہیں ہے, آپ کیسے تجوید پڑھ رہے ہیں؟ آپ کہیں گے تجوید کا لفظ قرآن میں شاید نہ ہو, مگر تجوید کی حقیقت قرآن میں موجود ہے. ترتیل میں وہ یہ, میں اچھے انداز سے قرآن پڑھنا, اچھی یعنی مناسب مقدار سے صحیح تلفظ سے ٹھہر ٹھہر کر پڑھنا میں سیکھ رہا ہوں. اب آج قرآن اس کو تجوید کہتے ہیں, نام بتانے سے کچھ نہیں ہوگا. اس دن آپ کے ایک اور بھی مثال دی تھی حجاب اور خمار. اب ایک خاتون نے کہا حجاب کا لفظ قرآن میں نہیں ہے, حالانکہ وہ غلط ہی, حجاب کا لفظ تو قرآن میں ہے مگر اس معنی میں نہیں کہ سر کے ڈانپنے والا جو ایک لباس ہوتا ہے. اس کے لیے اللہ تعالیٰ نے قرآن کریم میں ایک اور لفظ فرمایا خمار, اس کی جگہ خمر, خمار. ٹھیک ہے نا, تو چیز موجود ہے, اس کی تعبیر کبھی بدل جاتی ہے, تو کبھی تعبیر کبھی تفصیل, کبھی تعبیر کبھی تفصیل. ہم نے یہ کرنا ہے کہ شریعت کے اندر رہیں. اب دین میں ایک لفظ آتا ہے بدع, بدع. یہ نبی کریم صلی اللہ علیہ وسلم نے حدیث میں اور بالخصوص ایک حدیث, حالانکہ یہ صرف وہ واحد حدیث پہ نہیں ہے بدع کے بارے میں, جو بہت زیادہ معروف اور مشہور اور ہے بھی انتہائی اہم حدیث, کہ نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا کو ہر جو نیو چیز ہے نا وہ بدعت ہے, اور ہر بدعت دلالہ ہے گمراہی ہے, اور ہر دلالہ انسان کو جہنم کی طرف لے جانے پہنچانے والی چیز ہے. ٹھیک ہے نا. اچھا اب ایک تیسری چیز سمجھ لیں کہ ایک نبی کریم صلی اللہ علیہ وسلم یا قرآن کریم کے بھی الفاظ کے ایک ظاہری معنی ہے اور ایک اس کو مرادی معنی ہے. اب اگر آپ اس کو لفظی ظاہری معنی پر 100% لے لیں کہ ہر نئی چیز بدعت ہے, تو وہ تو آپ کبھی جی نہیں سکتے. اب میرا عینک بھی بدعت ہے اگر آپ, اور نیا کی تعریف بھی کر لیں کہ جو نبی کریم صلی اللہ علیہ وسلم کے زمانے میں نہیں تھا, تو لوگ سمجھتے ہیں کہ نہیں معنی دین ہے. کوئی دنیا کے بارے میں کہتے ہیں, نہیں آپ کو نہیں سمجھ ہے حدیث کی, نبی کریم صلی اللہ علیہ وسلم کا معنی تھا کہ دین میں کوئی نئی چیز آئے, دین میں کوئی نئی چیز, دنیا کی چیز کی بات نہیں کر رہے تھے. کہ آپ کہتے ہیں کہ اینک بھی بدعت ہے, ہوائی جہاز بھی بدعت ہے, یہ مائکروفون بھی بدعت ہے. ٹھیک ہے, تو یہ تو سمجھ میں آ گیا. مگر اگر کوئی ڈٹ کر ڈیٹ ہو جائے کہ نہیں تو لفظ میں آیا کہ نیا, اور کلو بھی آیا, تو کوئی بھی چیز جو نیو ہے, ہم کہیں گے بھائی اب ہم آپ کو کیسے سمجھا سکتے ہیں, کیسے سمجھا سکتے ہیں. اچھا چلو مان لیا کہ دین کے بارے میں حدیث ہے, یہ تو میرا خیال ہے سب مان لیں گے. ٹھیک ہے نا, دین کے بارے میں حدیث ہے. اب دین میں دو قسم کی چیز ہوتے ہیں, ون از دا کانٹینٹ آف دین اینڈ دا سیکنڈ از دا میتھڈز آف دین. کانٹینٹ میٹر, کانٹینٹ, کانٹینٹ میں کوئی اضافہ نہیں ہو سکتا, कंटेंट में कोई इजाफा नहीं हो सकता। आप कंटेंट में कोई नई चीज डाल दें जो कुरान और सुन्नत में मजकूर ना हो, वो फिर नई चीज होगी, वो आप नई चीज इसको कहते हैं वो बिदत घड़ी है, ऐसे कहते हैं कि नई चीज डाली है, राइट। तो कंटेंट दीन में आप नहीं डाल सकते। मिसाल के तौर पर जिक्र का लफ्ज कुरान में है ही नहीं। अगर ऐसा होता, जिक्र का लफ्ज कुरान में है ही नहीं, सुन्नत में है ही नहीं, हमें शुरू हो जाऊं कि आपने जिक्र करना है, आप कहेंगे नहीं इस चीज का तो तस्करा कुरान सुन्नत में मौजूद ही नहीं है, इसको बिदत कहेंगे, ठीक है ना। तो इसकी आप मैं एक मिसाल देता हूँ, उर्स, उर्स ठीक है ना, किसी की वफात हुई, जितने भी बड़ी हस्ती हो, कोई बड़ा आलम दीन हो, वलीउल्लाह हो, बड़ा अल्लाह ताला के चाहने वाले हो, कोई शहीद हो, उसका उर्स मनवाना, ये एक नया कंटेंट आ गया। आपने एक नई चीज डाल दी जो कुरान सुन्नत में इसका तस्करा नहीं है। और दूसरा, उम्मत की तारीख में इस चीज को करने को बहुत ही मौका थे। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम सैयदना हमजा रज़ियल्लाहु अन्हु को उर्स मना सकते थे, साहब अकराम भी बाद में बना सकते थे, ठीक है ना। तो ऐसे हुआ नहीं है। तो कंटेंट में ऐड नहीं कर सकते। जब आप कंटेंट मैटर में ऐड करेंगे, इसको बेदा कहते हैं। मगर दूसरी चीज है मेथड, तरीकाकार, जराए, वसायल, वास्ता, वो नए हो सकते हैं और वो हुए हैं, और वो अव्वल दिन से ये सहाबा किराम से लेकर आज तक के जमाने में नए तरीकाकार। आप वो ही तजवीद का आप सबसे पहले उसी मिसाल लें। अब आज जो कोई तजवीद के उस्ताद आपको मिल जाए, जिस अंदाज से वो आपको पढ़ाएगा, जिस किताब से आपसे पढ़ाएगा, जो निसाब आपसे पढ़ाएगा, इसी तर्ज तरीका तजवीद पढ़ाने का आप नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के जमाने से साबित नहीं कर सकते। उनके जमाने के बाद में आया है, इस माने में न्यू है। मगर हम इसको बिदत नहीं कहेंगे, क्योंकि हमें पता है, जब उलमा की बिदत की तारीफ समझने वालों को पता है कि बिदत कहते हैं न्यू कॉन्टेंट, नॉट न्यू मेथड। मेथड न्यू हो सकता है। अच्छा, आप एक और फन लेके तफसीर। अब तफसीर कुरान में पुराने भी तफासीर हैं और तफसीर जिंदा भी फन है। हर सदी में उलमा मुफस्सिरीन वक्त तफसीर लिख लेते हैं। अब हमारे माज़ी करीब में मुफ्ती मोहम्मद शफी रहमते ने तफसीर लिखा, मौलाना मोहम्मद इदरीस कांदेलवी रहमते ने तफसीर लिखा, हमारे एक इदारे के यानी जहां हमने एक जगह पढ़ा था, वहां के एक बड़े उस्ताद थे मौलाना असम शेख पूरी रशीद रहमतुल्लाह ताला, उन्होंने भी एक तफसीर लिखनी शुरू की। अल्लाह ताला किसी के आलम के दिल में डाल दे कि उसकी तकमील फरमाए। ये जिंदा फन है, जिंदा फन है। अब अगर उस तफसीर में वही बातें लिखेंगे जो पहले थे, तो फिर तफसीर लिखने की जरूरत क्या है। लेकिन तो कुछ ना कुछ नया, कुछ अंदाज नया होगा, कुछ तरतीब नई होगी, कुछ तरीका समझाने का नया होगा। तो वही मेथड, न्यू मेथड होगा, न्यू मेथड होगा। पूरी उम्मत इस चीज को मान रहे, बल्कि जो भी सबसे पहले तफसीर आप माने, उस अंदाज से नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने बकायदा सहाबों को कुरान करीम से गुजार कर इसी तफसीर पढ़ाए, कोई नहीं कह सकता कि नबी करीम ने ऐसी तफसीर पढ़ाए। तो तफसीर में भी ये बात है। अच्छा, जब हदीस पढ़ा जाए, अब नबी करीम सल्लल्लाहु अलैहि वसल्लम जब सहाबा किराम से गुफ्तगू करते थे, तो वो हदीस, उसको हदीस का मतन, हदीस का मवाद कहते हैं, ठीक है ना। मगर अब उम्मत जब भी हदीस पढ़ना चाहे, तो हमने मतन और सनद दोनों को देखना पड़ेगा कि किन रावी, किन रवात, किन लोगों ने उस हदीस को सुना और आगे बताया, फिर उन्होंने फिर सुना, फिर उन्होंने आगे बताया, वो लोग कौन थे, वो कौन लोग थे। इसके ऊपर फिर एक पूरा फन बन गया। कई फन इस पर है, बहुत फन है। अब बस ना आप पर रोक डालने के लिए बस नाम बताता हूं, वरना आप इस चीज के वाकिफ है। अस्माउर रिजाल, जहर व तादील, उसूलुल हदीस, मुस्तलहतुल हदीस, ये कई फनून है इस चीज के ऊपर। अगर कोई लड़का मेरे पास आ जाए और कह दे कि नहीं, ये जब भी आप हदीस कहते हैं, आप मैंने देखा, आप हर दफा कहते हैं कि इमाम बुखारी ने रिवायत की, इमाम मुस्लिम ने रिवायत की, मैं नहीं, ये किताबें नहीं चाहता हूं, ये तो किताबें नबी करीम के जमाने में नहीं थी, मुझे हदीस ऐसे पढ़ाएं जैसे नबी करीम ने सहाबा को पढ़ाया, ये बुखारी मुस्लिम, ये ना बोले मेरे सामने। अब मैं क्या उसको बताऊं, मैं कैसे समझाऊं, हाँ, कि हदीस हम तक पहुंचे इन्हीं लोगों के वास्तों से, मैं कैसे कुछ कह सकता हूं, मैं कैसे कर सकता हूं, ठीक है। तो ये एक अच्छी तरह समझ लें, एक बिदत की ये बात थी। दूसरी चीज है, इबादात का मामला तो बड़ा नाजुक होता है। عبادات کا معاملہ تو تعلق ہے کہ یہ تو آپ نے علمی باتیں کہیں, تو میں مانتا ہوں کہ چلو تجوید کا نیا طریقہ کار ہو سکتا ہے, تفسیر کوئی نئے عالم لکھے, نیا تفسیر لکھے, کوئی حدیث کی نیا شرح, یہ بھی ایک چیز ہوتا ہے, حدیث کی تفسیر کو تشریح کہتے ہیں, شرح کہتے ہیں, مگر یہ تو علمی چیز ہے. عبادات میں کوئی نیا چیز نہیں ہونا چاہیے, ٹھیک ہے. علم الگ چیز ہے, تو پہلے دنیا سے دین میں آگے تھے, اب دین میں کہہ رہے ہیں کہ دین کا علم الگ چیز ہے, عبادت خاص چیز ہے. تو عبادت وہ ہو جو صرف قرآن اور سنت میں مذکور ہو, عبادت میں کوئی نیا طریقہ اختیار نہیں اپنانا چاہیے. اگر عبادت میں کوئی نیا طریقہ کوئی اپنائے اس کو بھی بدعت کہنا چاہیے. اب یہ جو جملہ ہے یہ آدھا صحیح ہے آدھا صحیح نہیں ہے. صحیح کہاں ہے جو اگر وہ عبادت فرض ہو, واجب ہو, سنت ہو, یہ جملہ بالکل صحیح ہے. فرض عبادت میں, واجب عبادت میں, سنت عبادت میں کوئی اور نیا طریقہ نہیں اپنایا جا سکتا, کوئی اور نیا طریقہ نہیں اپنایا جا سکتا. مگر ایک اور قسم کے عبادات ہے, ان کو نفل عبادت کہتے ہیں, نفل عبادت کہتے ہیں. نفل عبادت میں آپ نیا طریقہ استعمال کر سکتے ہیں اس نفل عبادت کرنے کو, بشرط یہ کہ وہ طریقہ جو ہے وہ خلاف شریعت نہیں ہے. اب بہت سے لوگ اس میں غلط فہمی ہو جاتی ہے, بدعت کی تعریف کیا ہے؟ بدعت کی تعریف یہ ہے کہ خلاف شریعت نہ ہو, یا بدعت کی تعریف یہ ہے کہ نبوت کے زمانے سے ثابت ہو, ورنہ بدعت ہے. الگ الگ معنی ہے, ٹھیک ہے نا. تو میں آپ کو ایک مثال دیتا ہوں. نفل عبادات جو دو, جو سب سے اہم نفل عبادت ہیں, ایک ہے دعا, دوسرا ہے ذکر. ایک ہے دعا, دوسرا ہے ذکر. تو اب میں اب ان سب باتوں کا آپ کا ایک مثال دیتا ہوں. تو اللہ تعالیٰ نے قرآن کریم میں فرمایا, للہ الاسماء الحسنى فادعوه بها, کہ اللہ تعالیٰ کے پاس وہ مبارک نام ہے, اسماء الحسنى ہے, فادعوه بها, کہ آپ دعا کریں, اللہ تعالیٰ سے مانگیں ان ناموں کے ساتھ, ان ناموں کے ساتھ, ٹھیک ہے. تو کانٹینٹ آ گیا نا, ایک عبادت کا تذکرہ. یہ نفل عبادت ہے, یہ نہ یہ اس کو فرض کرنا, اس کو فرض نہ کہتے ہیں, واجب نہ کہتے ہیں, سنت کہتے ہیں. نفل بمانا یہ 100% اختیاری چیز ہے, یعنی اگر بال فرض, حالانکہ کسی مومن کو ایسے تو کرنا نہیں چاہیے, جو بھی چیز اللہ تعالیٰ قرآن میں فرماتے ہیں ہمیں اس کو کرنا چاہیے, مگر اگر بال فرض کوئی مومن پورا ہی زندگی کبھی بھی ایک دفعہ بھی اسماء الحسنی سے, اللہ تعالیٰ سے دعا نہ مانگے, اس کو کوئی گناہ نہیں لکھا جائے گا قیامت کے دن, کوئی گناہ نہیں لکھا جائے گا قیامت کے دن, ٹھیک ہے نا. تو اس کو نفل کہتے ہیں, اس کو نفل کہتے ہیں. مگر ایسے کرنا نہیں, ارے اللہ تعالیٰ نے کہہ دیا, ہمیں شوق ہونا چاہیے کہ رب کریم تو آپ اتنے کریم ہیں, ایک تو آپ نے نام بتائے ہیں, پھر آپ نے ہمیں کہا کہ ہم آپ کے مبارک نام اپنے زبان پر لے سکتے ہیں, پھر آپ نے کہا کہ آپ کے مبارک ناموں ہمارے زبان پر لینے سے آپ خوش ہوں گے, دعائیں آپ جب دعا کہہ رہے ہیں ظاہر پر آپ ہمیں دیں گے, قال ربکم ادعونی استجب لکم, ٹھیک ہے نا. مگر یہ نفل عبادت ہے. اچھا تو کوئی لڑکا کہہ دے, ٹھیک ہے آج میں نے آپ کی بات سنی, میں نیت کرتا ہوں میں نے اسماء الحسنی سے دعا مانگنا ہے, مگر آپ پلیز مجھے بتا دیں میں کیسے مانگوں, اس کا طریقہ کیا ہے, میں نے کون سے نام کس ترتیب میں کہنا ہے, میں نے نام کے بعد کچھ اور کہنا ہے, جس یا رحمان یا رحیم کہنا ہے, الرحمن یا اللہ, الرحیم یا اللہ کہنا ہے, مجھے بس طریقہ بتا دیجئے, قرآن سنت سے میں یہ دعا کرنا چاہتا ہوں. یہ سوال تو اچھا ہے کہ میں دعا بھی کرنا چاہتا ہوں اور دعا کا طریقہ بھی قرآن اور سنت ہی سے لینا چاہتا ہوں, مگر جب آپ تلاش کریں گے قرآن کریم میں اس کا کوئی طریقہ آپ کو نہیں ملے گا کہ اسماء الحسنی سے کیسے دعا مانگے. حدیث میں مثلا ترمذی شریف کی روایت میں وہ 99 نام والی جو بات مشہور ہے کہ 99 نام ہے, گھر کے اجگرچی قرآن سنت میں سب ملا کر 99 سے تھوڑے سے زیادہ نام مذکور ہیں, مگر وہ صرف نام کی فہرست ہوگی, ان کے ساتھ دعا کیسے مانگنا ہے وہ نہیں لکھا ہے, جس ناموں کی ایک فہرست ہے. آپ نے یا کہنا ہے, اللہم الرحمن کہنا ہے, اللہم الرحیم کہنا ہے, یا رحمان کہنا, ربی الرحمن کہنا ہے, میں نے کیسے دعا مانگنا ہے, یہ طریقہ مذکور نہیں ہے. اور یہ واحد چیز نہیں ہے, اور بھی ایسا چیز دین میں. تو جب دین میں طریقہ مذکور نہیں ہے, تفصیل قرآن سنت میں مذکور ہی نہیں ہے, اٹس ناٹ مینشن, تو پھر امت کو ایک اجازت دی گئی ہے کہ آپ جس طریقے سے اسماء الحسنی سے دعا مانگ کر سکتے, جائز ہے, آپ جیسے بھی جس انداز سے مانگنا چاہیں اسماء الحسنی والا آپ مانگ سکتے ہیں, پر شرط وہ یہ کہ شریعت کے خلاف کوئی چیز نہ ہو. اب کہیں گے کہ میں اپنی جو گرل فرینڈ ہوں اس کا ہاتھ پکڑ کر سماؤں دوستوں کی دعا مانگوں گا کہ اللہ تعالیٰ ہمارا نکاح کرا دیں. یہ ٹھیک نہیں ہے, یہ غلط ہو گیا. آپ کہیں گے میں وہی نام لے رہا ہوں جو ترمذی کے حدیث میں آئے ہیں, مگر طریقہ غلط ہے, طریقہ غلط ہے. ہم کہیں گے چلو ہم ایک مخلوط محفل کر دیتے ہیں اور مرد عورتیں ہیں کہ کمرے میں بیٹھ کر وہ اسماء الحسنی کی دعا ہوگی. یہ ٹھیک نہیں ہے, کیونکہ آپ نے جو اکٹھے بیٹھا ہے آپ نے شریعت کے خلاف کام کیا. کوئی بھی طریقہ نہ اپنائیں جس میں شریعت کی خلاف ورزی ہو. اس کے علاوہ آپ کسی بھی, کوئی لڑکے کہتے ہیں میں تو اللہم, یہ مجھے منت کا اللہم الرحمن اللہم الرحیم, آپ کر دو. کوئی کہتے ہیں میں کہتا ہوں یا رحمان یا رحیم, میں الف لام میں یا رحمان یا رحیم, آپ کر لو. کیونکہ میں نے تو کرنا ہے ربی الرحمن ربی الرحیم, آپ کر لو. اچھا ان تینوں میں سے کوئی ایک بھی کسی حدیث سے ثابت نہیں ہے, تو اگر کوئی کہہ دے نہیں بدعت کا معنی یہ ہے کہ حدیث میں ثابت ہے آپ نہیں کر سکتے, تو اس سے پوچھے پھر اسماء الحسنی دو میں کیسے مانگوں, میں جو بھی مانگوں گا وہ کسی حدیث میں نہیں ہے تو میں مانگ نہیں سکتا. آپ کہہ رہے ہیں کہ میں جیسے بھی جو بھی پورے انسانیت کے اندر جو بھی جب بھی جیسے بھی اسماء الحسنی کی دعا مانگے گا کسی حدیث میں نہیں ملے گا آپ کو, تو وہ سب بدعت ہے سب غلط ہے. تو پھر قرآن پر عمل کیسے کریں؟ اللہ تعالیٰ نے کہا فادعوہ بہا, دعا مانگو, اور وہ بندہ کہہ رہا ہے آپ کو یہ بدعت ہے, کیسے کریں گے؟ تو اصل میں غلط فہمی بہت زیادہ وائڈ اسپریڈ ہو رہی ہے. کچھ لوگ کہتے ہیں کہ ہر چیز بدعت ہے, یہ بھی غلط فہمی ہے. کچھ لوگ کہتے ہیں کہ کوئی چیز بدعت نہیں ہے, او عرس بھی کرو, قبر پر پوجا بھی کرو, قبر کے اوپر مزار بھی کرو, مذہب پر دیکھ بھی بناؤ, دیکھ کسی کے نام پہ بھی بناؤ, وہ کہتے ہیں کوئی چیز بدعت نہیں ہے. تو عام طور پر کبھی کچھ ایسے چیزیں ہیں دنیا اور دین میں بھی کہ واقعی 100% حتمی بات ہوتی ہے, مگر بہت سی چیزیں میں نارملی یہ ہوتا نہیں ہے. یہ ہو بھی نہیں سکتا کہ کوئی بھی چیز بدعت نہیں ہے, یہ بھی نہیں ہو سکتا کہ ہر چیز بدعت ہے. حقیقت اس کے درمیان میں کوئی چیز ہوگی کہ ہاں ضرور کچھ چیزیں بدعتیں ہیں اور ان سے مکمل اجتناب پرہیز کرنا چاہیے, ورنہ نبی کریم صلی اللہ علیہ وسلم کے حدیث ہم پڑھا گئی ہے تو گمراہ یا گمراہی جہنم کی آگ کی طرف پہنچانے والا چیز ہے. مگر کچھ چیزیں ہوں گی جو بدعت نہیں ہے. بدعت کیوں نہیں ہے؟ کیونکہ اولاً اس کی تفصیل قرآن سنت میں نہیں ہے, پھر میں نے کوئی بھی طریقہ جو اپنایا ہے وہ خلاف شرع بھی نہیں ہے. خلاف شرع شریعت کے اندر رہتے ہوئے آپ محفوظ ہوں گے ہمیشہ. تو ایک دعا کی مثال آپ کو دے, دوسرا نفلی عبادت, جو دوسرا دعا کی ایک دوسری مثال آپ کو دیتا ہوں. کبھی ہوتا ہے کہ طریقہ اور تفصیل حدیث میں مذکور ہو مگر آپ پھر بھی اور کر سکتے ہیں. آپ حیران ہوں گے, آپ کہیں گے نہیں, اگر حدیث میں آیا ہے, طریقہ حدیث میں آیا ہے تو یہ کیسا ہے بات آپ نے کہہ دی کہ آپ اور کر سکتے ہیں. تو میں آپ کو ایک مثال دیتا ہوں. آپ سب رمضان مبارک میں اس چیز کا مظاہرہ کر رہے ہیں کہ تراوی کے بعد ہم وتر کی نماز بعد جماعت ادا کرتے ہیں. وتر کی نماز میں ایک دعا ہے, دعائے قنوت, ٹھیک ہے نا؟ اب دعائے قنوت نبی کریم صلی اللہ علیہ وسلم کس طریقے یعنی کن الفاظ سے مانگتے تھے وہ حدیث میں موجود ہے, نبی کریم صلی اللہ علیہ وسلم کے الفاظ وتر کی دعا کے موجود ہیں حدیث میں. مگر اگر آپ کبھی بھی, اور آپ لوگوں کا شوق ہونا چاہیے, پھر سے آپ کو کہہ رہے تھے کہ قرأت کا شوق ہو, ان چیزوں کا شوق ہو, اپنے کان کو غلط چیزوں سے بڑھنے کے بجائے چیزوں سے بڑھیں, تو حرمین شریفین مکہ مکرمہ مدینہ منورہ میں وہاں بھی تراوی 20 رکعت ہوتی ہے, اور وہاں بھی 20 رکعت تراوی کے بعد وتر کی نماز ہوتی ہے. اور وہاں وتر کی نماز, کیونکہ وہ امام شافعی رحمۃ اللہ تعالی کے مطابق پڑھتے ہیں, وہ دعا جو ہے نا وہ امام دعا جہری کرتا ہے, یعنی وہ اپنے بلند آواز سے وہ دعا پڑھتا ہے اور سب مجمع اس کو سن رہا ہے. اور اس کے تو ہزاروں ریکارڈنگ یوٹیوب اور کیسٹ پر ہیں, تو میں جو آپ کو کہنا آپ اس کو چیک کر سکتے ہیں, یہ اس پر 100% کلیئر. اب جب وہ امام دعا مانگتا ہے وتر میں, وہ بھی الفاظ مانگتا ہے جو حدیث میں موجود ہیں, مگر اس کے ساتھ کچھ نئے الفاظ بھی ملاتا ہے, نیو دعا مانگتا ہے. کبھی شام کے لیے دعا مانگ رہا ہے, کبھی فلسطین کے لیے دعا مانگ, عربی ہوگا, یہ تو ایک ہے, عربی تو ہوگا, عربی ہے, مگر بہت سے الفاظ ان کی دعا کے ایسے بھی ہوں گے جو حدیث میں یہ الفاظ آپ کو نہیں ملیں گے. تو اگر کوئی اس کو بدعت کی تعریف کہیں کہ نہیں, اگر حدیث میں اس نفلی عبادت کا الفاظ طریقہ موجود ہے تو پھر اسی میں رہنا ہے, اس پر اضافہ نہیں کر سکتے. تو یہ جو مدینہ منورہ مکہ مکرمہ روز ہر رات رمضان میں جو وتر میں دعا ہو رہی وہ بدعت ہے, اس کا کچھ حصہ بدعت ہے کیونکہ کچھ الفاظ نہیں ہے. مگر جو علماء کی بدعت کی تعریف لیں گے کہ نہیں بدعت کیا ہے کہ جو چیز خلاف شرع ہے, نفلی عبادت ہو دعا ہو خلاف شرع ہو تو بدعت ہے. اس کے الفاظ البتہ نئے ہو, ہم مانتے ہیں کہ نبی کریم صلی اللہ علیہ وسلم نے ان الفاظ سے دعا وتر میں دعا ایسی نہیں مانگی, مگر ان کے الفاظ میں کوئی شریعت کے خلاف چیز نہیں ہے تو یہ بھی دعا جائز ہے. اب آپ اچھی طرح سمجھ لیں. اب جب دعا میں سمجھیں گے اب آپ ذکر کی طرف آ جائیں, ذکر کی طرف آ جائیں. چلو میں ایک دعا میں اس پر ایک اور بات آپ کو بتاتا ہوں. لِلَّهِ الْأَسْمَاءُ الْحُسْنَى فَادْعُوهُ بِهَا, ٹھیک ہے. اب اس میں تو وہ پہلے جو مثال تھا نا وہ کوئی طریقہ الفاظ مذکوری نہیں ہے, ٹھیک ہے نا, نام مذکور ہے مگر طریقہ مذکور نہیں. اب بندے کے پاس ایک چوائس ہے, نبوی طریقہ ہوتا میں اسی کو اپناتا, نبوی طریقہ نہیں ہے اب میرے پاس چوائس ہے, یا میں اپنا کوئی طریقہ بنا دوں جو جائز ہے بشرطی شریع کے خلاف نہ ہو, یا پھر میں دیکھوں کہ چلو نبی کے بعد صحابہ کی کوئی اسماء الحسنیٰ کی دعا مجھے مل جاتی ہے کسی تاریخی کتاب میں, میں ان کے طریقے استعمال کروں گا. اچھا تلاش کرنے کے بعد یہ بھی آپ کو نہیں ملے گا. اچھا چلو نبی صلی اللہ علیہ وسلم کبھی نہیں مل رہا, صحابہ کرام کبھی نہیں مل رہا, چلو میں اگلا کو دیکھتا ہوں. اگلا اس کو کہتے صدیقین, جب آپ کو سورۃ فاتحہ بتایا نا تو الذین انعمت علیہم, میں ان کو دیکھتا ہوں اور وہ کون ہے, نبیین صدیقین و شہداء و صالحین. اب جب نبی ان سے نہیں مل رہا تھے کہ تو صدیقین کو لیں. یہ ہمارا علماء اہل سنت والجماعت کا طرز رائے دعا اور ذکر میں, جس کو تصوف کہتے ہیں وہ اسی کو کہتے ہیں کہ اگر کوئی نفلی عبادت کا طریقہ اپنانا ہو, علم اور قرآن سنت شریعت کا تقاضا ہے کہ وہ طریقہ خلاف شرع نہ ہو. دوسرا اگر کرنا ہو اس کے بجائے کہ آپ خود کوئی طریقہ بنائیں اپنے عقل کے حساب سے اپنے سمجھ کے حساب سے, آپ صدیقین کا طریقہ دیکھیں کیونکہ نبی کا طریقہ تو اس میں مذکور نہیں ہے, ٹھیک ہے نا. صدیقین کو دیکھیں کیونکہ وہ بھی ہمارے لیے ایک ہدایت کی سورس ہے. جب اللہ تعالیٰ نے کہا نا اہدنا, ہدایت مانگتے ہیں اللہ تعالیٰ سے, اہدنا الصراط المستقیم, سیدھے راستے کے, اور وہ راستہ ہے صراط الذین انعمت علیہم. اٹ مینز یہ الذین انعمت علیہم, یہ لوگ ہدایت ہمارے لیے ہدایت ہے ان کو فالو کرنا. تو یہ نبیین بھی ہے, صدیقین بھی ہے, شہداء بھی ہے, صالحین بھی ہیں, ٹھیک ہے نا. تو صدیقین کا کبھی طریقہ وہ اپناتے ہیں, جیسے تجوید میں ہم اس فن کے ماہر کا طریقہ اپنائیں گے. ہم خود تو نہیں سوچیں گے نا میں اپنے بچوں کو تجوید پڑھانے میں خود کتاب بناتا ہوں خود پڑھاتا ہوں, نہیں. ماہرین فن کا نصاب لیں گے, اور وہ بھی اگر کوئی ماہر استاذ ہمیں مل جائے جو اس کو پڑھا سکے تو بیسٹ ہے. تو کوئی اچھا تجوید جاننے والا قاری, کسی کوئی بہت بڑا قاری کا لکھا ہوا کتاب میرے بیٹے کو پڑھائے تو یہ بہتر ہوگا, ٹھیک ہے نا. اب آپ اس چیز کو سمجھ رہے ہیں. اچھا اب آپ ذکر پڑھا جائیں. اب ذکر میں کچھ تاریخ کا بھی دخل ہوتا ہے. تو مثال کے طور پر پرانے زمانے میں جب سائنسی تحقیق اتنی نہیں ہوتی تھی, یا نو آپ ایسے سمجھیں کہ ہر زمانے کی اپنی اپنی ایک سائنس ہوتی ہے, ٹھیک ہے نا. اب علماء کہتے ہیں کہ دیکھیں بشرط یہ کہ وہ سائنس آپ کو کوئی ایسے نتیجہ پر نہیں پہنچا رہا ہے جس میں کوئی غلط عقیدہ ہو کہ انسان بندر سے بنائے, مثال کے طور پر ان چیزوں کا نہیں مان سکتے. مگر دوسرے کی اس کے علاوہ سائنس کی ہم ہر چیز مانگ سکتے ہیں, اور یہ ابھی نہیں, یہ ہمیشہ سے امت کا رواج رہا ہے. تو سمجھے کہ ہزار سال پہلے اس وقت کی سائنس کیا تھی. اس وقت کی سائنس کچھ گریک, لیٹن, پرشین, انڈین, عرب, ان پانچ سائنسز کا ایک مجموعہ تھا. گریک, لیٹن, انڈین, پرشین اینڈ عرب سائنسز کا مجموعہ تھا. اس وقت سائنس دان اسپیشلی جو فزیولوجسٹ ہوتے تھے, جو انسان کے اوپر انسانی جسم پر سوچتے تھے, وہ غور کرتے تھے کہ انسان کس چیز کے بنائے. تو آپ کو یہ جو جملہ سنیں گے نا کہ آگ, مٹی, ہوا, پانی, اب آج کے سائنس بندے کا یہ کیا مطلب کہ میں آگ, مٹی, ہوا, پانی سے بنا ہوں, میرے اندر آگ نہیں ہے, او میرے اندر تو مٹی بھی نظر نہیں آتا, مٹی تو وہ زمین میں. تو آج کے سائنسی انداز میں آپ اس چیز کو سمجھاتا ہوں. آگ سے مراد ہے یور تھرمل انرجی, یور حرارت, You have a temperature 98.6 degrees Fahrenheit. जब बंदा मर जाता है उसके जिस्म ठंडा हो जाता है. मुर्दा का जिस्म ठंडा होता है, जिंदा का जिस्म गर्म होता है. ये गर्मी जो है ना, इसको उस अंदाज अल्फाज में आग कहा गया. इट जस्ट मीन्स योर थर्मल एनर्जी. सो यूर मेड ऑफ दैट. इंसान के हाँ बिल्कुल मेरे अंदर ये चीज है. थर्मामीटर लगाए आपको हम नापेंगे, 98.6 डिग्रीज फ़ारेनहाइट होता है. तो योर थर्मल एनर्जी, तो ह्यूमन बींग इज मेड अप ऑफ थर्मल एनर्जी. नंबर दो पानी, तो अबाउट 2/3 ऑफ योर बॉडी कॉन्टेंट इज मेड अप ऑफ वाटर. आज के साइंस ये कहते हैं इससे पानी पीना पड़ता है, इससे पानी पीना पड़ता है. हवा, अब हवा के दो माने हैं. एक हवा ये कि आपको ऑक्सीजन लेना पड़ता है, हवा आपके इंसान के हिस्सा है. और दूसरा है थोड़े से कुछ हवा की जगह आपके अंदर फेफड़े में खला है, उसमें हवा होती है, ठीक है ना. इसी तरह आपके अंदर हवा होती है. ऑलराइट, आप कभी उस हवा को खारिज भी करते हैं? अगर आपको यकीन नहीं है कि मेरे अंदर हवा ना हो तो आप खारिज क्यों करते हैं? कहते हैं हवा खारिज है, तो हवा थी तो खारिज है, ठीक है ना. ऑलराइट, तो आग पानी हवा यही कहना है. योर थर्मल एनर्जी, योर नेचुरल हीट, योर वाटर कॉन्टेंट एंड योर ऑक्सीजन एंड एयर दैट यू हैव इनसाइड यू. अब आखिरी चीज है मिट्टी. मिट्टी से क्या मुराद? मिट्टी की मुराद है कि जो मिट्टी के अंदर जो जरात है आप उससे बने. व्हेन यू टेक अ मल्टीविटामिन, व्हाट्स इन देयर? आयरन, पोटेशियम, मैग्नीशियम, कैल्शियम, ये तो मिट्टी के अंदर चीज है. इन केमिस्ट्री यू कॉल इट द पीरियोडिक टेबल ऑफ एलिमेंट्स. योर फिजिकल बॉडी इज मेड अप ऑफ द पीरियोडिक टेबल ऑफ एलिमेंट्स फाउंड इन द अर्थ. दैट्स द रीजन व्हाई मी एंड यू आर बायोडिग्रेडेबल. अल्लाह की अल्लाह ताला हमारे जिस्म की हिफाजत करे कब्र में, अदरवाइज यू आर बायोडिग्रेडेबल. You understand? Biodegradable. आपका जिस्म वापस मिट्टी में लग जाएगा, वो डिसइंटीग्रेट हो जाएगा. ये दलील है कि आप मिट्टी से बने. You're biodegradable. You're organic. Put it that way. You're organic. समझ गए? That's what means मिट्टी. अब आप ये आग, मिट्टी, हवा, पानी तो समझ गए. नफ्स इंसान के अंदर है, वो तो क्लियर. वह नफ्स हुआ मास हुआ, वो तलत ने कह दे हमारे अंदर नफ्स है, ठीक है. पांच चीजें तो ये हो गई. अच्छा, अब इंसान के अंदर एक रूह है, एक रूह. तो अल्लाह ताला ने कुरान करीम में साफ फरमा दिया, यस अलूनका अनिर रूही, के प्यारे महबूब सल्लल्लाहु अलैहि वसल्लम वो आपसे रूह के बारे में, रूह की तफसील के बारे में पूछते हैं. कुल रूह में अम्रे रब्बी, ये तो रूह, ये मेरा रब का मामला है, रब का हुक्म से बनी हुई चीज है. इट्स मेड बाय अल्लाह, डिजाइन बाय अल्लाह. इसकी मुकम्मल तफसील ये अल्लाह ताला को पता है, अल्लाह ताला को पता है. जिस्म की तफसील आज के साइंसदान खूब निकाल रहे हैं, खूब निकाल रहे हैं. एनाटॉमी, फिजियोलॉजी, माइक्रो सेल्यूलर बायोलॉजी खूब निकाल रहे हैं. रूह की तफसील ऐसे नहीं निकाले जा सकते. हाँ, कुछ इशारे कुरान में हैं, कुछ इशारे कुरान में हैं. हम उन इशारों का फायदा ले सकते हैं, मगर वो इशारे इशारे ही रहेंगे. इशारे से मुराद जब आप पर कल्ब पर बयान किया, वो कल्ब का तस्करा तो बहुत ज्यादा कुरान में है. और कल्ब से मुराद वो जिस्म का दिल नहीं है, कल्ब से मुराद रूह का दिल है. तो दो लफ्ज़ तो ये आ गए कुरान में, रूह और कल्ब. फिर अल्लाह ताला ने कुरान में फरमाया, हु यालमु सिर्रा वमा अख्फा, कि अल्लाह ताला आपके सिर को जानते हैं, आपकी कोई पोशीदा. मिसाल के तौर पर कभी किसी के अंदर दुनिया की मोहब्बत बड़ी पोशीदा होती है, अल्लाह ताला जानते हैं. कभी इतना पोशीदा होता है बंदों को भी नहीं पता है. बंदा समझता है कि नहीं, मैंने बड़ी मेहनत की, मेरे अंदर दुनिया की मोहब्बत नहीं है, लालच नहीं है. ओ फिर वो दुकान पर जाता है, उसने कोई कलम लेना है. दुकान गया कलम लेने के लिए, मगर इधर उधर नजर मार रहा है. मॉल गया, चलो और बढ़ते, मॉल गया कलम लेने के लिए. हाँ, वो फकीर, इतना भी अपने आपका कलम लेना है तो सादा से स्टेशनरी ड्रॉअर पर जाएं. मॉल पर जाएंगे ना कलम लेने के लिए, तो किस्म किस्म की दुकानें से गुजरेंगे और आपकी नजर पड़ेगी. आप कभी खुद है ना कि यार मेरे दिल में अभी इस चीज की मोहब्बत है. ऐसे नौजवान ये भी होते हैं, मॉल में जाते हैं कोई, चलो बनियान लेने के लिए. अब उन्होंने टीवी से तौबा भी किया है. मैं कहते हैं चलो यार देखें आज के नया टीवी कैसे आए हैं, बड़े बड़े टीवी हैं, नया स्टाइल है, एलसीडी प्लाज्मा पता नहीं क्या है. वो एक थोड़ा सा वहां चक्कर मारता है, जस्ट शौक होता है, जस्ट इलेक्ट्रॉनिक्स का एक थोड़ा सा शौक है. मैंने वो अल्हम्दुलिल्लाह तौबा, टीवी नहीं देखता, टीवी नहीं देखता, बस कभी कभी गलती से शौक हो गया कि मैं देखूंगी टीवी कैसा है. तो ये कहां था, ये एक दुनिया की थोड़ी सी मोहब्बत रह गई थी, वो कहां आपके सिर में था. मिसाल के तौर पर ये भी कोई हतमी चीज है, मगर मैं आपको समझाने के लिए ये कहती हूं, देखें ये भी आपकी पोशीदा चीज थी. और अल्लाह ताला जो हमें समझाने हुआ यालमु सिर्रा, ओ जो आप पोशीदा छुपे रखते हैं अल्लाह ताला जानते हैं, अल्लाह ताला जानते हैं, ठीक है ना. तो ये कुछ इशारात मिल जाते हैं कुरान में. अब कुछ लोग तारीख में थे, वो अल्लाह ताला के इतने चाहने वाले थे, इतने चाहने वाले थे کہ میں سوچ اللہ تعالیٰ آپ نے حکم دیا نا اذکر اللہ ذکرن کثیرا کہ میں بہت زیادہ آپ کو یاد کروں, بس اب میں اس پر لگ جاؤں گا. میں کیا ہوں؟ میں ایک جسم ہوں, میں ایک روح ہوں, میں ایک نفس ہوں. روح میں میرا کوئی قلب ہے, کوئی سر ہے, کوئی یہ ہے. تو چلو میں نے ٹوٹلی آپ کو یاد کرنا ہے ہر چیز. زبان سے یاد کروں گا, میں تلاوت قرآن کروں گا, دعا مانگوں گا, درود شریف پڑھوں گا, استغفار پڑھوں گا. پھر اللہ تعالیٰ قرآن کریم میں ام من شیء, کوئی چیز نہیں, الا لیسبح بحمدہ, کوئی چیز ہے ہی نہیں جو اللہ تعالیٰ کی تسبیح ہم بیان نہیں کرتا. تو پھر کسی کے دل میں آئے کہ جب اللہ تعالیٰ نے قرآن میں یہ بھی فرمایا وَذْكُرْ رَبَّكَ فِي نَفْسِكَ, اپنے رب کو اپنے, چلو لفظ پر چھوڑتا ہوں, پہلے اپنے نفس میں یاد کرو. اب فی نفسک, اپنے نفس میں, اس کو زبان کو تو نہیں کہہ سکتے نا. رب مجھے کہہ رہے ہیں اپنے رب کو نفس میں یاد کرو اور میں کہتا نہیں میں زبان سے ذکر کرتا ہوں. تو پھر سمجھ لو یہ بھی کوئی اور, یہ کچھ تفصیل مجھے مل رہا ہے قرآن ہی سے, اللہ تعالیٰ قرآن کریم میں مجھے دے رہا ہے. تو چلو میں نے اپنے اندر سے بھی, اپنے نفس سے بھی یاد کرنا ہے. اب یہاں علماء نے کہا کہ نفس سے کبھی وہ نفس مراد ہوتا ہے نا, خواہشات کا مادہ, نفس امارہ, نفس لوامہ. وہ نفس لوامہ تھا بائی دی وے, ٹھیک ہے, نفس امارہ, نفس لوامہ, نفس مطمئنہ. اور کبھی نفس بھی مانا ہے بس اپنے ذات خود میں. تو اگر یہ دوسرا معنی لیں وَذْكُرْ رَبَّكَ فِي نَفْسِكَ, کہ اپنے رب کو اپنے بذات خود کے اندر یاد کرو, اس کو کہیں گے اپنے رب کو اپنے من میں, باطن میں یاد کرو, اپنے باطن میں یاد کرو. اب باطن میں کیا ہے وہ, اب پھر دوبارہ اللہ تعالیٰ کے کلام میں بندہ نے دیکھا روح کا لفظ نظر آتا ہے, قلب کا نظر آتا ہے, تو وہ اللہ کا چاہنا نظر, نیت شروع کر لے میں روح سے رب کو یاد کروں, میں قلب سے اپنے رب کو یاد کروں. اللہ تعالیٰ وہ یاد نمو سر, اور اب میں سر سے بھی آپ کو یاد کر رہا ہوں, اور جو آپ نے کہا ہے قرآن میں میرے بارے میں, میں ہر اس انداز سے آپ کو یاد کر رہا ہوں. بس یہ کوئی اللہ کے چاہنے والا ہے, اللہ کے ولی چاہنے والا, اس نے اس معنی لے لیا. اب یہ معنی سب پر لازمی نہیں ہے, پوری امت پر فرض نہیں ہے, ٹھیک ہے نا. یہ ایک اختیاری چیز ہے. جب ذکر خود نفلی ہے تو ظاہر جو طریقہ ذکر ہے وہ تو ہے نفلی, وہ تو ہے نفلی, ٹھیک ہے نا. اور یہ بھی ایسا نہیں ہے کہ کوئی ایک طریقہ ہی سے کسی کو اللہ کا محبت اور معرفت مل سکتا ہے, اس میں تھوڑا سا غلو ہوتا ہے. بلکہ میں آپ کو بتاؤں بدعت کی پھر ایک یہ دوسری بھی تعریف ہے. پہلے یہ چیز تھا کہ خلاف شریعت نہ ہو, دوسرا آپ اس کو بڑھ کر درجہ نہ دیں. مثلا کوئی طریقہ ہے ذکر کرنے کا, ذکر خود بھی نفلی تھا, وہ طریقہ بھی نفلی ہے, میں کہہ دوں کہ نہیں یہ تو ضروری ہے, واجب ہے, یہ بھی بدعت ہے. یہ بھی بدعت کا ایک معنی ہے کہ ایک چیز کہ شریعت نے اس کو یہ درجہ دیا, آپ اس کو وہ درجہ دے رہے ہیں جو شریعت نے نہیں دیا. نفل ہے, اختیاری ہے, لازمی نہیں ہے, حتمی نہیں ہے, آپ اس کو حتمی, یقینی, لازمی قرار دے رہے ہیں, یہ بھی بدعت ہے, یہ بھی بدعت ہے. تیسری چیز سنیں بدعت کے بارے میں, اگر آپ انحصار کریں, انحصار کا معنی ہے ایکسکلوسیویٹی. آپ سوچیں کہ نہیں یہ جو یہی طریقہ ذکر کا, یہی سے اللہ کا یاد میں لگا, یہ بھی بدعت بن گیا. آپ کیسے کہ یہی جو میں نے کہا نا متعدد, یہ جان اس چیز میں جس میں بہت راستے ہیں. لَنَهْدِيَنَّهُمْ سُبُلَنَا, اللہ تعالیٰ فرمائے کہ ضرور ضرور ہم ہدایت دیں گے, اور بہت راستے ہوں گے, بہت طریقے ہوں گے اللہ کو یاد کرنے کے, بہت طریقے ہوں گے دعا مانگنے کے, درود شریف کے بھی بہت طریقے ہوں گے, اور بس آپ اس پر لگ جائیں, پڑ جائیں. اگر کسی ایک کو نفل کے زیادہ درجہ نہ دینا, کسی ایک ہی کو ذکر نہ سمجھا اور دوسروں کو کوئی اور چیز سمجھے, وہ سارے طریقے ذکر ہوں گے, سارے دعائیں ہوں گے, نفلی ہوں گے, اور آپ نے شریعت کے اندر رہ کر کرنا ہے. اس ذکر دعا میں کوئی خلاف شرع کام پہلو نہیں اپنانا ہے. بس اتنی سی بات ہے, اتنی سی بات ہے, ٹھیک ہے نا. اب یہ جو ذکر اللہ پھر جو امت میں تاریخ میں گزرا, یہ بہت الفاظ, تذکیہ, تصوف, سلوک, تو یہ کیا ہے؟ تو قرآن کریم میں لفظ تذکیہ ہے, تذکیہ, وہ یزکیہم, یہ آپ کو پہلے میں قد افلح من زکاہا, قد افلح من تزکا, یہ تو بہت جگہ ہے قرآن کریم میں تذکیہ. اب تبع تابعین کے زمانے میں, تبع تابعین کے زمانے ایک اور لفظ رواج عرف میں آئے جس کو کہتے ہیں زہد. زہد جیسے ایک بڑے محدث گزرے عبداللہ بن مبارک کریم اللہ تعالیٰ, نے ایک حدیث کا مجموعہ مرتب کیا اور اس حدیث کا مجموعہ کا نام دیا کتاب الزہد. اسی طرح امام احمد بن حنبل رحمہ اللہ تعالیٰ کے ایک حدیث کا کچھ مجموعہ ایک باب بنایا زہد, زہد کے بارے میں, ٹھیک ہے نا, کچھ کہتے ہیں ان کے بیٹے نے بنا, عبداللہ بن احمد بن حنبل رحمہ اللہ تعالی. بہرحال زہد, اب کیا مانا؟ زہد کو کہتے ہیں کہ دنیا کے اندر رہتے ہوئے, یہ رہبانیت نہیں ہے, دنیا کے اندر رہتے ہوئے دنیا کماتے ہوئے پھر بھی دنیا سے ڈسنا نہیں, یا دنیا آپ کو نہیں ڈسے, ہاں, اور دنیا کی محبت آپ کے دل میں نہ آئے, اس کو زہد کہتے ہیں. تو یہ ایک باقاعدہ فن ہے, اور یہی اللہ تعالیٰ ہم سے مطلوب کرتے ہیں. جب نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا حب الدنیا رأس کل خطیہ, کہ دنیا کی محبت ہر خطا کی جڑ ہے, تو پھر اس دنیا کی محبت اگر کسی کے اندر آ جائے تو کوئی طریقہ ہو نکالنے کا, کوئی طریقہ تو ہونا چاہیے نا کہ اس چیز کو میں نے نکالنا ہے, ٹھیک ہے نا. تو محدثین نے نبی کریم صلی اللہ علیہ وسلم کی کچھ خاص احادیث کو اکٹھا کیا, یہ ایک چھوٹا سا نصاب ہے, کو یہ حدیث پڑھے سمجھے نا اور اس حدیث کے مطابق عمل کرے اور اپنا دلی حال اس حدیث کے الفاظ کے معانی کے مطابق بنائے, تو پھر یہ دنیا کی محبت اس کے دل سے نکلتے جائے گا, زہد والا بن جائے گا, زہد والا بن جائے گا. تو تزکیہ کی محنت, زہد کی محنت, ٹھیک ہے نا. یہ تصوف اور سلوک صرف الفاظ ہیں, یہ وہی تزکیہ زہد ہے, اس کی کوئی الگ چیز نہیں. آپ اس کو صوفہ کہیں, کوچ کاؤچ کہیں, لو سیٹ کہیں, ہاں وہ ہے جو ہے, وہ ہے جو ہے. آلرائٹ, اوکے. پھر سوال آتا ہے کہ نہیں یہ تاریخ میں ہم کوئی اور بھی لفظ سنتے ہیں, قادری, نقشبندی, چشتی, یہ کیا چیزیں؟ ٹھیک ہے, یہاں تک آپ کی بات سمجھ جائے گی, ذکر کرنا ہے, ذکر کسی کی کوشش کرنا ہے, چلو مانتے ہیں اس کے بہت طریقے ہو سکتے ہیں, بس شریعت کے اندر کوئی طریقہ ہم اپنا لیں, یہ بھی آپ نے کہا صدیقین کا طریقہ اپنائے, تو چلو یہ بھی بات سمجھ والی بات ہے, وہ تو نیک تھے, صالح تھے, اگر ان کو کوئی طریقہ مل جائے میں اپناؤں گا. مگر یہ گروپس کیوں بن گئے؟ کوئی قادری ہے, کوئی نقشبندی ہے, کوئی چشتی, کوئی سہروردی. تو شعر یاد آیا, یہ بہت نادر ہوتا ہے کہ مجھے کوئی اردو شعر یاد آئے, تو پھر آپ کو سنانا چاہیے, آپ کو سنانا چاہیے. ہاں, کسی شاعر نے کہا کہ کوئی نقشبندی ہے, کوئی چشتی ہے, کوئی قادری, کوئی سہروردی, جس کے دل میں رب ہے وہ سب کچھ ہے ورنہ کچھ نہیں. وہ اپنے آپ کو قادری نقشبندی کہہ دے اور دل میں اللہ کی یاد نہ ہو وہ کچھ نہیں ہے. دل میں اللہ کی یاد ہو اب ان الفاظ کی ضرورت بھی نہیں ہے, ان الفاظ کی ضرورت بھی نہیں ہے, ٹھیک ہے نا. اب میں آپ کو مثال دیتا ہوں, سیکھنے والے کبھی سیکھنے کے دوران ان چیزوں کو زیادہ اہتمام کرتے ہیں. جو لمز میں پڑھتے ہیں اس کو لومنائٹ کہتے ہیں, جو ایل جی ایس میں پڑھتے ہیں اس کو گرامیرین کہتے ہیں, جو ایچ ایس اون میں پڑھتا ہے اس کو ایچ ایس اونین کہتے ہیں. اب میں کہ آپ نے گروپ بندی شروع کر دی, فرقہ بندی شروع کر دی, وہ کہہ رہے کہ نہیں بس میں تھوڑا سا ایک نسبت بیان کر رہا ہوں کہ میں فلاں ادارے سے میں پڑھ رہا ہوں اور پڑھ چکا ہوں, یہ بس ایک نسبت کو ظاہر کر رہا ہوں, ورنہ میں تو ایل ایس سی والوں کو بھی مانتا ہوں, یو اے ٹی مان, یو ایم ٹی والوں کو بھی مانتا ہوں. یو ایم ٹی تو مانا تو فرض ہوگا ہم کے اوپر, ہم تو آپ بیٹھے, ہاں ہاں, یو ایم ٹی والوں کو بھی مانتا ہوں, یو سی پی کو بھی مانتا ہوں, میں کس کا انکار کر رہا ہوں, میں کس کا انکار ہوں, میں سب کو مانتا ہوں, مگر میں خود تو میں I don't know, یا ابدالین, یہ بھی ایک چیز ہے, حسن ابدال میں کوئی کہا جائے ابدالین, میں تو خود یہ ہوں, مگر میں سب کو مانتا ہوں, میں جسٹ ایک نسبت بیان کر رہا ہوں اپنا. تو شروع ایسے ہوا تھا. اس کے لیے میں آپ کو ایک کہانی سناتا ہوں, ایک کہانی سناتا ہوں. ہم آپ کے آج تھوڑا سا ہلکا کام, رات والا کام ابھی کر رہا ہوں, کیونکہ آج رات انشاءاللہ 29 والی رات ہے, ہو سکتا ہے ہاں آخری رات ہو, ڈپینڈز, آپ کی دعا, مختلف دعا چلیں گی آج رات, ہاں battle of the doors, and battle of the telescopes, یہ ہوتا ہے ہمارے یہاں, battle of the telescopes and battle of doors, اللہ عالم, بھائی ہو سکتے آخری رات ہو. تو پھر وہ تھوڑا سا میں نے سوچا کہ وہ عشق رسول صلی اللہ علیہ وسلم بیان آپ کو رات میں کروں اور پھر رات عبادت کریں, ہلکی پھلکی گفتگو آپ سے ابھی کرنا. تو میں نے بیان چینج کیا ہے, آپ پریشان ہو اگر آپ اس بیان کے لیے آئے تھے, وہ رات کو ہو گیا ان شاء اللہ تراویح کے بعد. رات والا کے بیان عصر کے بعد دے رہا ہوں, اور عصر کے بعد جو اوریجنل تھا وہ تراویح کے بعد ہی ہوگا انشاءاللہ. تو بہرحال میں آپ کو ایک کہانی سناؤں گا, کہانی جس سے آپ سمجھیں گے کہ یہ نام کیسے شروع گئے. تو میں خود یہ کہانی بنا رہا ہوں, میں خود آپ کو کہتا ہوں, میں نے یہ خود کہانی بنایا, یہ کوئی ہسٹری نہیں ہے, میں خود یہ کہانی بنا رہا ہوں, ٹھیک ہے, کہہ دیا, اب آپ سمجھتے ہیں. اب سمجھے کہ دو تین ساتھی ہیں, وہ شام دمشق میں رہتے ہیں, دمشق, اللہ تعالیٰ ہمارے دمشق کو دوبارہ امن والا بنا دیجیے. ये आपको पता नहीं हाँ, ये आज लोग तो न्यूयॉर्क एंड टोक्यो एंड जेनीवा हाँ? नहीं नहीं नहीं, हमारा तो दमिश्क, बगदाद, कूफा, बसरा, ताशकंद, समरकंद, बुखारा और लाहौर भी है, लाहौर भी है, लाहौर और दिल्ली और क्या काहिरा, ओ क्या मक्का मुकर्रमा, मदीना मुनव्वरा, इस्तांबुल। बल्कि आप लोग को तो तुर्की जाना चाहिए। मैंने भी एक दिल में नियत की है, कभी किसी वक्त, अभी नहीं कर सकूंगा अगले एक दो साल में, मगर हमारे काम है पीएचडी को खत्म हो जाए ना, हमने एक नौजवानों को तुर्की का ट्रिप करवाना है। आपको कुछ तारीख, आपको समझ में आएंगे हम कौन है। आपको ऐसे पढ़ाया गया कि आपको पता नहीं यतीम है और इसी यतीम की वजह से आपने अमरीकी और मगरबी तहजीब को अपना माँ बनाना पड़ गया। आपके पास अजीम एक तुराथ, इसको हम तुराथ कहते हैं। यू हैव अ ग्रेट सिविलाइजेशनल हेरिटेज, यू कम फ्रॉम अ ग्रेट एंड ग्लोरियस हिस्ट्री कॉल्ड द इस्लामिक सिविलाइजेशन। यू हैव टू ओन योर हिस्ट्री, रिक्लेम योर हिस्ट्री, पार्ट ऑफ दैट हिस्ट्री, पार्ट ऑफ दैट हिस्ट्री इस शेख अब्दुल कादर जिलानी रहमत अल्लाह। अब ये कहानी आपको सुनाऊंगा। तो दो तीन साथी हैं दमिश्क में, दो तीन साथी हैं दमिश्क में हाँ। तो एक यूनुस है और एक यूसुफ है, एक यूनुस है एक यूसुफ है। अब ये दोनों दोस्त हैं, दमिश्क में रहते हैं, दोनों दोस्त हैं दमिश्क में रहते हैं, ठीक है ना। अब चलो एक का लेता हूं, एक को दमिश्क वाला बनाता हूं, एक को बगदाद वाला बनाता हूं। तो यूसुफ, आपको मुगालत हो जाएगा कि नाम इतने करीब में ले लो हाँ, इससे गड़बड़ जाएगा, गड़बड़ जाएगा। चलो हमारे साथी हैं, मैं इनका नाम ले रहा था आपके सामने। चलो बारह, तो एक साथी है यूसुफ, वो दमिश्क वाला है, और मैं खुद फंस रहा हूं, सॉरी, यूसुफ दमिश्क वाला है, अहमद बगदाद वाला है, ठीक है ना। यूसुफ दमिश्क वाला है, अहमद बगदाद वाला है। अब अहमद जो बगदाद में रहता है वो ताजर है, वो ताजर है, वो अपने तजारती काफिला, कैरवान ऑफ ट्रेड लेकर घूम फिरता है। तो एक दफा उसकी नियत आती है कि चलो मैं बगदाद से जो भी अच्छी चीजें मार्केट में मिल रही हैं, अनोखी चीजें, जो खास बगदाद की चीजें, मैं इनको खूब लूं और मैं जाकर दमिश्क का सफर करूं। अब ऊंट पर काफले के साथ, ये तो पता नहीं कि महीने का सफर होगा, अल्लाह आलम, कुछ हफ्ते या महीने का सफर होगा। तो ये पूरा सफर करते हैं, तजारती सामान देकर फिर दमिश्क पहुंचते हैं। दमिश्क पहुंचकर अपने फड़ाव लगाते हैं, फड़ाव लगाते हैं। अब वो किस्म के समझो बाजार लग जाता है, बाजार लग जाता है। अच्छा, फिर उसी तो अहमद तो दमिश्क, बगदाद से दमिश्क आ गया। अब दमिश्क में खुद यूसुफ रहता है, यूसुफ दमिश्क ही के में रहने वाला है, वो भी ताजर है, वो भी ताजर है। अब उसने देखा कि ये बगदाद से इतना अच्छा सामान आया है, मैं क्यों नहीं ले लूं। तो वो लेना शुरू करता है, और वो ये यूसुफ दमिश्क वाला अहमद बगदादी का बहुत अच्छे गाहक बन जाता है। और ये जब इतना हफ्ते महीने का सफर होता है, कुछ हफ्ते महीने उधर ठहरते थे, तो अहमद अपने तजारती काम के लिए कुछ महीने वहां दमिश्क में ठहरा है। अब जब यूसुफ भी ले रहा है, बातचीत हो रही है, तो थोड़ी सी दोस्ती लग जाती है, और वो बेचारा मुसाफिर है। तो यूसुफ कहता है कि चलो यार, आज रात मेरे घर आ जाए, घर का खाना आपको खिलाता, आप मेरे घर आए। तो घर आते हैं, अब जब घर में आ गए, अब अहमद जो है ना, वो तो बड़ा अल्लाह वाला आदमी है। अब बाजार में तो इस चीज पर बातचीत चल रही थी कि मैं ये लाया हूं, ये स्टफ है, ये माल है, ये वो है। अब जब ऑफ ड्यूटी हो गया ना, आफ्टर आवर्स हो गया, वर्किंग आवर्स के बाद, अब जब वो घर में आ गया, अब अहमद बस अल्लाह ताला की बात करता है। अब यूसुफ भी हैरान, उधर तो इतना बड़ा ताजर था, इतना तजारत है, यहां तो बस अल्लाह ही अल्लाह, अल्लाह की बात कर रहा है, इतना अल्लाह ताला की बातें कर रहा है। और यूसुफ को बड़ा अच्छा लगता है, शायद उसको ऐसे साथी पहले मिला नहीं। तो वो कहता है कि अहमद बस आपकी बातें मुझे इतनी अच्छी लगी ना, आप ऐसे करें बस हर रात इसको महमूद बनाते हैं, जब तक आप अपने तजारती काफले से यहां हैं दमिश्क में, आपने हर रात बस मेरे यहां खाना खाना है, और ये जो बातें ना इसको करते जाए, ठीक है। अहमद तो भी बड़ा खुश है, वो खाना पर खुश नहीं है कि कोई सुनने वाला मिल गया कि मैं उसको अपनी रब की बातें सुनाऊं। अहमद को तो ईद हो गए। अब ये सिलसिला चलता रहता है, कुछ हफ्ते ये सिलसिले से मिल रहे हैं। अब अहमद कभी अल्लाह की बात करता है, कभी कहता है काल अल्लाह तआला ने कुरान में फरमाया, काल रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम उन्होंने ये हदीस फरमाई, और कभी ये भी कहता है कि काल शेख, शेख अब्दुल कादर जिनानी रहमतुल्लाह अलैह, मेरे शेख ने इस आयत के बारे में ये कहा था, मेरे शेख ने यह हदीस को मुझे ऐसे समझाया था, मैंने शेख ने मेरे अंदर अल्लाह की मोहब्बत की ये नुक्ता बयान किया। तो यूसुफ सुनते जाता है, वो देख रहा है कि ये अपना کسی انسان ہے, کوئی ہستی ہے بغداد میں جن کے یہ وقتاً فوقتاً تذکرہ کرتا رہتا ہے, اور واقعی جب وہ ان کی باتوں کا تذکرہ کرتا ہے واقعی ان کی باتوں کے سایہ میں یہ قرآن کھل رہا ہے میرے سامنے, یہ تو حدیث کھل رہا ہے. اب کیا ہوتا ہے کہ وقت جانک ہو جاتا ہے, اب احمد کا ٹائم ہو گیا, سامان سب بکیا, یوسف نے اس کی مدد کی, بڑے زبردست چیزیں دمشق کی ان کو خرید دے دی, دلوا دی, اب یہ وہ سارا دمشق والا سامان اب واپس بغداد کے سفر کی نیت کرتا ہے. اب جدائیگی کا وقت ہے, اب یوسف بڑا اداس ہو رہا ہے کہ وہ احمد ہمارے تو اتنی اچھی مجلس ہوتی تھی رات کی, آپ اتنی اللہ کی باتیں بتاتے تھے, آپ کی صحبت کا مجھے اتنا فائدہ ہوا ہے, اب مجھے اتنا افسوس ہو رہا ہے آپ کے جانے کا وقت ہو گیا. تو احمد کہتا ہے کہ یوسف آپ ایسے کرنا, آپ میرے ساتھ آ جائیں. ہاں میں آ سکتا ہوں. ہاں آپ آ جائیں, آپ میرے ساتھ آ جائیں, میں آپ کو شیخ سے ملاؤں گا. کہتے کہ کیا ترتیب ہے, میں شیخ سے ملنا کیا ہوگا؟ کہ آپ آئیں گے, وہاں ایک بڑی مسجد ہے, جامع مسجد ہے بغداد میں, اور اس مسجد میں کچھ کمرے بھی اس سین کے ارد گرد بنے ہوئے, اور جو مہمان آتے ہیں نا, مسافر مہمان آتے ہیں اس اللہ کی محبت سیکھنے کے لیے, اللہ کی یاد سیکھنے کے لیے, ان کو کوئی جگہ جی داتی ہے, ان کا کوئی اسکیڈول ہوتا ہے, اس وقت آپ نے عبادت کرنا ہے, تہجد کرنا ہے, شیخ کی اس وقت درس قرآن ہوگا, اس وقت ان کا درس حدیث ہوگا, اس وقت وہ آپ کو اللہ کی یاد کے بارے میں بتائیں گے, آپ کچھ وقت وہاں گزاریں. تو یوسف کہنا کہ ٹھیک ہے یار, آپ کی برکت سے بھی میرے بھی کافی اچھا تجارت چل رہا ہے آج کل, میں بھی کچھ تجارتی سامان لے جاتا ہوں وہاں, تو ہم کچھ پارٹنرشپ وہ بھی کر لیں گے, اور یہ بھی ہمارا تو ہے ہی اللہ کے لیے پارٹنرشپ. اچھا تو یوسف چلا جاتا ہے. اب وہ قافلہ واپس جا رہا ہے, اب وہاں بھی سمجھے کہ سفر کے دوران سارا وقت مجلس چل رہی ہوگی, دن میں بھی مجلس, اللہ کی باتیں, دین کی باتیں. تو بائی دا ٹائم یہ یوسف صاحب تو بغداد پہنچ گیا, تو وہ کافی کچھ احمد سے سیکھ بھی چکا ہے. اب وہ جاتا ہے مسجد میں, کہتے بس میں نے کچھ عرصہ یہاں رہنا ہے. اب رہ کرنا, جیسے آپ لوگ کا بھی اس چیز کا تجربہ ہو گیا, مسجد میں کچھ عرصہ پڑاؤ لگانے سے ایک فرق آ جاتا ہے انسان کے اوپر. گو کہ اعتکاف میں سنت ہے مگر بقیہ سال نفل بھی ہوتا ہے, اور اللہ تعالیٰ نے امت میں ایسے لوگوں سے نوازا ہے کہ وہ بیٹھتے تھے اپنے مسجد میں اور لوگ آتے تھے ان کے پاس, کوئی ایک دن بیٹھتا تھا, کوئی 10 دن بیٹھتا تھا, کوئی 30 دن بیٹھتا تھا, کوئی 40 دن بیٹھتا تھا, کوئی کتنے مہینے بیٹھتا تھا, وہ بس سیکھنے کے لیے آتے تھے. آپ لوگ تو 4 سال آتے ہیں بی اے لینے کے لیے, 4 سال بی اے لینے کے لیے. کوئی سرگودا سے آیا ہے, کوئی گجروالا سے آیا ہے, تو ہاسٹل میں اس نے کمرے لے لیا 4 سال بی اے کے لیے. بی اے کیا چیز ہے؟ تو اگر کوئی وقت نکال کر ایسے وقت لگائے, اس میں کوئی ایسی بات نہیں, کوئی خلاف شرع کام نہیں ہے. اس نے رزق کو رہبانیت نہیں کہتے, رہبانیت کہتے کہ پوری زندگی ایسے گزارے, اس کی کوئی پوری زندگی گزارنے کی ایسی کوئی نیت نہیں ہے. وہ یوسف نے اپنے گھر والوں کو, بچوں کو مکمل انتظام بھی کیا, ان سے اجازت بھی لی, جس طرح احمد نے بھی بغداد میں چھوڑ کر دنیاوی تجارت کے لیے دمشق آیا. تو اگر دمشق والا بغداد جائے اللہ تعالیٰ کے لیے, تو اس میں کیا بات ہے؟ 12 شیخ سے ملاقات ہوتی ہے, شیخ کا بیان ہوتا ہے, مجلس ہوتا ہے, پھر شیخ ان کو ایک ذکر کا طریقہ سکھاتے ہیں, نفلی ذکر کا نفلی طریقہ, نفلی ذکر کا نفلی طریقہ. مگر کیونکہ یوسف کا اعتماد ہے, کیونکہ ان سے ملنے سے پہلے بھی ان کے اتنے باتیں نے مجھے اتنی اللہ کی محبت ڈالی ہے, تو مجھے اعتماد آ گیا. دل کی بات ہوتی ہے, ایک اعتماد آ گیا. پہلے شریعت کو رکھیں گے, ان کا ذکر نفلی ذکر کا نفلی طریقے میں کوئی خلاف شرع چیز نہیں, دوسروں میرے پر ان کے بڑے اعتماد ہے, تو وہ لگ جاتا ہے. اب وہ ذکر کرنا شروع کر دیتا ہے, کئی گھنٹے کر رہا ہے, کبھی صبح کر رہا ہے, کبھی شام کر رہا ہے, اور محسوس کرتا ہے کہ ہاں یہ جو اللہ تعالیٰ نے حکم دیا تھا نا قرآن میں, اذکر اللہ ذکرن کثیرا, یہ ایک تفصیلی طریقہ مجھے مل گیا ہے. اب میں محسوس کر رہا ہوں واقعی اللہ کی یاد اب آ رہی ہے, اب میں یاد والا بن رہا ہوں, اللہ کی یاد بڑھ رہا ہے, وہ بڑا خوش ہو رہا ہے. اب کبھی ایسے بھی ہو سکتا ہے, میں یہ بھی کھولتا ہوں, کبھی یہ یاد الہی اتنا اس میں لذت آتا ہے, تو کبھی یوسف سوچتا ہے کہ بس جی چاہتا ہے کہ میں پوری زندگی اسی مسجد میں رہوں. حالانکہ دین ایسا نہیں کہتا کہ بس آپ ادھر ہی پوری مسجد ہیں, مگر کبھی انسان کے جذبات ہو سکتے ہیں. ایسے جذبہ کا آنا یہ برا نہیں ہے, مگر اس جذباتی پر فیصلہ کرنا یہ ٹھیک نہیں. تو جذبہ آ رہا ہے, کبھی شیخ اس چیز کو کبھی جانچ بھی سکتا ہے. تو ایک دن پر کیا ہوتا ہے کہ شیخ عبد القادر جائیں رہتے ہیں, یوسف کو بلاتے ہیں اپنے پاس کہ ہاں جی اچھا تو آپ کتنا وقت ہو گیا اپنے ذکر کر رہے ہیں, آپ اپنے حالات بھی بتاتے رہے, اب آپ کے جانے کا وقت ہے. اب کہہ کہ شیخ مجھے اتنا مزہ آ رہا ہے. ہاں مگر اب آپ کے جانے کا وقت ہے, اب آپ کو جانا چاہیے. ہم بھی شاید کل آپ کو یہ جملہ کہیں گے, ہاں اب آپ کے جانے کا وقت ہے, अब आपको जाना है, मगर ये जो चीज आपने यहां हासिल की है ना, आपने इसको लेकर जाना है। आप बेफिक्र हो जाएं, आप इस मस्जिद की चार दीवारी से सर जा रहे होंगे, ये याद इलाही से आपने निकलना नहीं है, और आपने इस याद को ले जाकर वापस दमिश्क जाना है, और आपने दमिश्क वालों को इस चीज को सिखाना भी है। अल्लाह अकबर, क्योंकि एक अमानत है, ये अमानत है, अमानत शेयर करना पड़ता है। अच्छा, क्योंकि यूसुफ के शेख से मोहब्बत है, शेख पर एतमाद है, समझते कि ठीक है शेख से कह रहे, उनकी बात तो सही लगती है, तो यूसुफ वापस दमिश्क चला जाता है। अब यूसुफ वापस दमिश्क चला जाता है, मगर बहुत बदल चुका है, बहुत फर्क इंसान है उसकी सिफात में, इबादत में, अखलाक में, नजर में, हया में। तो बार अपने एक दोस्त से मिलता यूनुस, अब उनका नाता, अब दोस्त मिलता यूनुस, अब यूनुस कहते हैं कि यो यूसुफ, तू तो बड़ा बदल गया है, तू तो बड़ा अच्छे अखलाक से पेश आ रहा है, इतना नरमी से बात कर रहा है, आपके अंदर गुस्सा आता ही नहीं है, गुस्सा क्या बड़े तेज थे, गुस्सा खत्म हो गया, आप तो बड़े मुश्किल से फजर में नजर आते हैं, तू तो अजान दे रहा है, फजर की अजान दे रहा है, सुना कि आप बड़े तहज्जुद पढ़ रहे हैं। यूसुफ कहता है कि अल्लाह का करम है, अल्लाह का करम है, अल्लाह का करम है, और यूनुस लग जाता है, ऐसे भी होता है ना, यूनुस चिपट जाता है, ये ठीक है अल्लाह का करम है, मगर मुझे बताए तो सही, हुआ क्या है, ये कैसे हुआ है, बताए। तो कहते हो मैं बगदाद गया था, बगदाद वाला आया था, मैं शेख, उसका हाँ मैंने सुना है, अच्छा अच्छा समझ गया, तू तो कादरी बन गया, क्या मतलब, क्या ये बस इस तरह ये लव शुरू है, क्या मतलब कि ओ ठीक है आप उन लोगों में से हैं, वो आपने कुछ वक्त शेख अब्दुल कादिर जान अब्दुल के साथ वक्त गुजार कर यही दीन कुरान सुन्नत शरीयत जिक्र हया तक्वा तौबा अखलाक अदाब सीख कर आया है, तो हम अपने शॉर्ट हैंड में एब्रीविएशन में इसको कादरी कहते हैं। ठीक है आप पहले कहते हैं बस कादरी के लफ्ज कहते हैं, मैं समझ लेता। अच्छा अच्छा, मुझे नहीं पता आप क्या कहने, आप सीखना चाहते हैं। ओ फिर यूनुस सोचता है कि ये तो नहीं सोचा था उसको, क्योंकि भाई आपको पता है मेरे तो वालदा माजरा मेरे साथ रहती है, उनकी खिदमत में हूं, आपको देखकर वाकई जी तो चाहता है कि मैं बगदाद जाऊं शेख के पास, मगर आपको पता है मैं बगदाद नहीं जा सकता। तो यूसुफ कहता है कोई नहीं, मैं आपको रात को सिखाता हूं। कहता है हाँ हाँ हाँ, मैं वो जो कुछ मैंने वहां सुना, जो कुछ वहां सीखा, आप कुछ वक्त मेरे पास करो, वो सारा आप ही को दूंगा, सारा आपको बताऊंगा। तो यूनुस पर खुश हो जाता है, फिर यूसुफ के पास जाता है, जब भी वक्त हो सीखता है, वो वही बात उनको नकल करता है, बल्कि यूसुफ की आजी भी ऐसी में है कि वही बात नकल करें। वो कहते हैं कि मैं अपनी तरफ से कैसे बात करूं, मैं तो कोई आलम शेख नहीं हूं। तो नकल भी इस वजह से होता था आजी। अच्छा, यूनुस को भी बार बार कहता रहता है, क्यों, क्योंकि यूसुफ आज से ही नहीं कि यूनुस मुझे कोई बड़ा शेख समझना शुरू कर दे कि ये कोई बातें मैं जो कहेंगे मेरी बातें, इसलिए कुछ ज्यादा भी कभी कुछ ज्यादा ही कहता रहता था, शेख ने कहा। वो असल अपने आज ही था, अपने आपको मिटाने वाली बात थी कि नहीं तो मैं, ये तो मुझ पर कोई इल्हामी बात नहीं गुजरी, ये तो मैंने जो सुना है मैं आपको नकल कर रहा हूं, मैं तो बस नकल कर रहा हूं, ठीक है ना। तो अब यूनुस बदल जाता है, अब यूनुस बदल जाता है, अल्लाह अकबर, यूनुस बदल जाता है। अब उसके एक और दोस्त है मुनीब, अब वो यूनुस से मिलता है, कहता तुझे क्या हो गया, तू बड़ा बदल गया है, तू बड़ा फर्क हो गया, तू बड़ा छंदा से पेश हो रहा है। तो अब यूनुस कैसे समझा है, अब यूनुस तो आसानी से पूरे लंबे चौड़ी दास्तान जो मैंने अमर आपको ये पूरी कहानी सुनाई है, अब यूनुस ये सारी कहानी नहीं सुना सकता ना। एक बंदा अहमद था, बगदाद से आया, मेरा दोस्त था यूसुफ था, उससे मिला, वो भी बगदाद गया, शेख था, शेख से मिला, वो भी वापस आया। बस आसानी के लिए यूनुस मुनीब को कहते हैं असल में मैं कादरी तालीमात पर मैं जुड़ा हूं, और शेख अब्दुल कादर जानते हैं कि जो बयानात है उन्होंने जो जिक्र सिखाया है मैंने करा हूं, इस वजह से मेरा असर आया, और इसलिए कहते थे वो आजी कि नहीं मेरा कोई कमाल नहीं है, मेरे अंदर कोई चीज नहीं है, ये किसी से सीखा है मैंने। ये अल्लाह ताला ने कुरान करीम में फरमाया या अय्युहल्लज़ीना आमनु तक़ुल्लाह वकूनू मास्सादिकीन। आप ये नहीं समझे कि ये कोई कुरान सुन्नत से साबित चीज नहीं है, ये ऐन कुरान है, ऐन सुन्नत है, ऐन शरीयत है, ऐन दीन है। उनका कहना है मैं कुनू मा सादकीन कर कराए, किस सादक, सादकीन में से किस सादक के साथ कर कराए, ये तो मैंने शेख अब्दुल जाम के साथ किया, बता दिया। इसमें कोई ना छुपाने वाली बात है ना कोई झिझक है, क्यों नहीं बताया, क्यों नहीं बताया, ठीक है ना। बस इसी को कहते हैं कोई फिरका नहीं है, कोई नजरिया नहीं है, कोई अकीदा नहीं है। मगर फिर आप आगे तारीख में जाएं, तारीख में जब आप आगे जाते हैं, फिर कुछ लोगों ने गड़बड़ करना शुरू कर दिया, फिर कुछ लोगों ने कुछ ज्यादा ही गड़बड़ करना शुरू कर दिया, फिर कुछ ज्यादा ही लोगों ने ज्यादा गड़बड़ करना शुरू कर दिया। हाँ, यहां तक कि मेरा ख्याल है शायद 90% लोग जो अपने आप को कादरी कहते हैं वो गड़बड़ है। इतना मामला खराब हो चुका है, इतना मामला खराब हो चुका है। आप यू ना जाएं, मगर आप गूगल, यू कभी कहते नहीं सर आपने बताया मैं गूगल यूट्यूब पर मैंने लफ्ज डाला, अजीब गरीब हरकतें, आपको अजीब गरीब हरकतें नजर आएंगे, वो गलत है, वो खिलाफ शरीयत है, वो बिदत है, वो पीछे से नहीं चला रहे, ये गलत चीज है। कभी अच्छी चीज को शैतान खराब करता है, ये शैतान का काम है, शैतान का काम है कि दीन के अंदर हर अच्छी मेहनत, हर खैर कर रहा को खराब करें, ताकि लोग राय रास के बगैर मिसगाइड हो जाएं। आप क्या, शैतान ने काबा को नहीं छोड़ा, आप क्या कह रहे हैं कि शेख अब्दुल कादिर जिलानी की तालीमात, काबा पर आपको पता है कितने सालों नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के यानी नबुव्वत से पहले कितने सालों उसके नंगत तवाफ किए जा रहे मर्दों औरतों का, काबा को नहीं बचा। शैतान किसी चीज को नहीं छोड़ता। अब लोग कहते हैं जी स्वाद नहीं नहीं अगर ये रियली वली थे ना तो इनकी कब्र पर ये लोग पूजा नहीं होता था, उनको कबूल करते। नाउज़ुबिल्लाह, फिर आप काबा पर ये बोले, नाउज़ुब ये कुफर होगा, अल्लाह ताला रियली रब्बे काबा है तो ये नंगे मर्द औरत कैसे तो आप कर सकते हैं। हो जाता है, शैतान कर लेता है, शैतान करवा देता है, क्या कुछ कोई चीज नहीं छोड़ा। अब आप समझो काबा नहीं छोड़ा, ठीक है ना, जब काबा पे ऐसे अजीब गरीब अंदाज, इतने गलीजा तरीके से, और वो भी नहीं समझे कि वो अल्लाह ताला के लिए तो आप कर रहे थे, वो भी जो उसके अंदर जो बुत रखे थे शिर्क, शिर्क की खातिर तो आप कर रहे थे, और वो भी नंगे और वो भी मखलूत। अब आप बताएं, अब कौन बच सकता है, कौन बच सकता है। शैतान किसी को नहीं छोड़ना, किसी कोई ऐसी जगह नहीं है, कोई ऐसी जगह नहीं। हाँ, अभी अल्हम्दुलिल्लाह नबूवत के बाद दो जगह है हरमैन शरीफ जो महफूज है, और जो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि दज्जाल भी इन दोनों में नहीं आ सकेगा, दज्जाल हदूद हरमैन में दाखिल नहीं हो सकेगा, ठीक है। तो बहुत से लोग बहुत गलत चीज करते हैं। अच्छा, मैं आपको और मिसाल देता हूं, इस्लाम के नाम पर लोग गलत चीजें करते हैं, आप क्या इस्लाम को छोड़ेंगे। आप इस्लाम को भी गूगल करें ना, कुछ अजीब गरीब चीजें वहां भी आपको नजर आएंगे। आप क्या कहेंगे कि गूगल में इस्लाम डालने की बात जो बुरी चीजें नजर आए इसलिए मैं इस्लाम को छोड़ा। ला हौला वला कुव्वता इल्ला बिल्लाह। हमने शरीयत के अंदर रहते हुए, शरीयत को देखते हुए ये चीज करना है। अब वो एक पुराना जमाना था, मैंने आपको पहले भी बताया था कि मुखालफत नफ्स इस चीज को कहते हैं ना कि हर जायज ख्वाहिश को भी तोड़ना, याद है कि लेट ना जाए तो खड़े हो जाए, हाँ ठीक है ना। तो कभी कुछ ऐसे बुजुर्ग अभी भी हैं, मैं तो समझता हूँ ये गनीमत है, कभी कुछ ऐसे बुजुर्ग हैं कि उन्होंने तकवा की खातिर वो पुरानी तर्ज पर मेहनत की है। आप लोग नहीं कर सकते, ना हम आपको सिखाएंगे, ना हमने खुद किया, मैं ये भी ना करता, मैंने ये भी खुद भी किया, ठीक है ना। मगर कभी कभी कोई ऐसे बुजुर्ग आ जाए तो उनकी तकवा के असल में जो तकवा के अंदर एक नूर होता है ना, वो अजीब गरीब चीज है। कौन वो बनेगा, हम इतना खराब हो गए, इतने इंटरनेट हो चुका है, इतने गर्लफ्रेंड्स हो चुके हैं, इतने बदनजरी हो चुकी है, वो कम लोग हैं, ये कुछ चंद पुराने जमाने के बुजुर्ग हैं जो वाकई कहेंगे कि पूरी जिंदगी में कभी नमाज कजा न की, पूरी जिंदगी में कभी बदनजरी ने की, पूरी जिंदगी नफ्स की कोई हराम ख्वाहिश ना पूरी की, ये कम लोग हैं। तो हम उनके पास कभी बैठते हैं, सीखते हैं, उनकी इस तकवा की एक ताकत होती है, अजीब गरीब ताकतवर तकवा होता है, वो बिल्कुल जोद, बिल्कुल किसी चीज दुनिया में उनको कोई लज्जत महसूस नहीं होती, अजीब उनकी एक तकवा होती है, वो ही नफ्सो मुतमिन्ना वाला उनको हासिल है, उनको सिर्फ और सिर्फ दीन इबादत दावत तबलीग जिक्र इल्म इन चीजों में लज्जत होती है, ठीक है ना। अब बाकी तफसीली चीजें तो हम उलमा से समझेंगे, ठीक है, मगर तकवा की जो एक बरकत है, ऐसे लोगों के पास बैठ कर एक तकवा की बरकत मिल जाती है, तकवा की बरकत मिल जाती है। अल्लाह ताला उम्मत में हमेशा ऐसे मुत्तकीन सालेहीन औलिया कामलीन नसीब फरमाए, मगर ये बहुत कम है, बहुत कम है, कामलीन का जमाना खत्म हो गया, एक बड़े बुजुर्ग गुजरे शेख अहमद जरूक रहमतुल्लाह अलैह, शेख अहमद जरूक रहमतुल्लाह अलैह, उन्होंने तो कहो ये तो कई 700 पहले के बुजुर्ग हैं, उन्होंने तो खो कर लिखा फरमाया भी है कि अब कामलीन का जमाना नहीं रहा है, कामलीन का जमाना अब खत्म हो गया है, खत्म हो गया। अल्लाह उस वक्त लिख रहे थे, उस वक्त लिख रहे थे। तो बाहर हमने जहां से भी जो अच्छी बात मिलती है लेना है, और हमने अपने नफ्स के हराम ख्वाहिश के खिलाफ वर्जी करना है। यह भी इतना बड़ा मुजाहिदा है, मेरे ख्याल पूरी जिंदगी इसी पर लग जाएगा, इसी पर लग जाएगा। मगर हाँ, कभी कभी ये ट्रेनिंग हो सकता है कि जैसे अल्लाह ताला ने रमजान में भी ट्रेनिंग करवाया कि आप जायज ख्वाहिशात पर पांव दबाएं, ताकि नफ्स को काबू करना आप इस चीज को अच्छी तरह समझे सीखें, अच्छी तरह समझे सीखें। तो जिक्र के मुख्तलिफ अंदाज हैं, मुख्तलिफ तरीके हैं। ये भी आपको बताऊं कि सिद्दीकीन औलिया के जिक्र का तरीका फायदा नहीं होगा जब तक आप नबी के जिक्र नहीं करेंगे। तो मसनून दुआस करना पड़ेगा, तिलावत कुरान करना पड़ेगा, कुछ तहज्जुद नफल नमाज करना पड़ेगा, कुछ इस्तिग़फ़ार दुरूद पढ़ना पड़ेगा, गुनाह से बचना पड़ेगा। ये सारे मुबादियात हैं, ये बुनियादें हैं। हाँ, कोई ये कर रहा है वो साथ साथ दिल में अल्लाह का नाम ले ले, साथ साथ दिल में ये कल भी जिक्र अल्लाह का नाम, तो जायज है, जायज है। सब पर जरूरी है नहीं, पूरी उम्मत ने करना है, नो है, पूरी उम्मत ने क्या करना है, ये जायज चीज है। कोई शुरू कर ले, वो कर ले, उसको फायदा होगा। ये कल भी जिक्र का एक फायदा होता है। और ये अभी आप, ये भी आपको एक बताओ कि कल्ब असल रूह का मरकज है। अगर दिल में जिक्र आ जाए तो रूह की भी जो भी तफसील है जो अल्लाह ताला जानते हैं, वो सारा का रूह में जिक्र आ जाता है। कल्ब जिक्र से सारा रूह का जिक्र नसीब हो जाता है। इसलिए अल्लाह ताला ने कुरान में जोर, अल्लाह ताला ने कुरान में कल्ब पर लगा है। कल्ब, कल्ब अल्लाह बिज़िक्रिल्लाह तत्मइन्नुल कुलूब वला तुते मन अग़फ़लना कल्बहु अन ज़िक्रिना, कल्ब पर जोर लगा है। तो हम भी नफ्स पर यह जोर लगाएं कि हराम हराम ख्वाहिशात की मुखालफत करें, नफ्स पर जोर लगाएं कि इबादात, सुन्नत वाले इबादात, सुन्नत वाली दुआ, उस पर मुजाहिदा करें, ठीक है ना। और कल पर बस ये अल्लाह का नाम का जिक्र करें। ये एक तरतीब है, एक पैकेज है, और एक तजर्बा भी होता है। एक तजर्बा पर भी कभी एक चीज साबित होती है, क्योंकि ये जो तकवा हासिल करना और गुनाह छोड़ना, ये एक दवा के माने भी होते हैं। जब बीमार होता है ना, उसके इलाज के तरीके को दवा कहते हैं। तो जैसे कोई हकीम होता है, वो भी कहता है कि ये मेरा कोई नुस्खा है, ये बड़ा मुजर्रब है। मुजर्रब मीन्स ये बहुत आजमाया गया है, ये बहुत लोग ने लिया है और उन बहुत से फायदा भी हुआ है। इससे मैं जरा यकीन के साथ आपको ये चीज बता रहा हूँ कि इसको लें। इसी तरह ये दिल में अल्लाह की याद करना, दिल में अल्लाह ताला का नाम लेना, ये एक मुजर्रब चीज है। और वाकई इसमें एक दिली मोहब्बत अल्लाह ताला से पैदा हो जाती है। आप इसको ट्राई करें, आपको अच्छा ना लगे ना करें, नो प्रॉब्लम। ये नफली है, नफली मीन्स इख्तियारी, जिक्र भी नफली, तरीका भी नफली, इख्तियारी है। मगर जिन लोगों ने फायदा इस चीज से पाया है या पाते हैं, वो उनको भी इख्तियार है कि और करें, ज्यादा करें, इस पर लग जाएं। देखें जो भी जायज रास्ते से आपको कुरान के जो मतलूब मकसूद चीज मिल रहा है, अल्लाह की याद, आप इस पर पढ़ जाएं। कोई भी इदारा से आपको इल्म मिल रहा है, आप लग जाएं, पीछे पड़ जाएं। अब आपका इल्म का रास्ता खुल गया है, आप इस पर चल जाएं, ताकि दीन का इल्म आ जाए, अल्लाह के जिक्र आ जाए, किसी की सोबत से आपको फायदा हो। फायदा कैसे जांचेंगे? इनके पास बैठने से मेरे दिल में अल्लाह की मोहब्बत बढ़ जाती है, और इनके पास बैठने से मेरे जी और तमन्ना ज्यादा चाहता है कि मैं दीन पर आ जाऊं। बस फिर आप जाते रहे उनके पास, सोबत इख्तियार करते रहे। तो इसको, ये हमारे दीन में एक तरतीब है, इसको आप जो भी नाम देना चाहें, मगर ये एक तरतीब है याद इलाही का, ये एक तरतीब है नफ्स को साफ करने का, तज़किया तो नफ्स का, और ये तरतीब है अपने दिल कल्ब को पाक सलीम बनाने का। तो ये बयानात अब सब आपके सामने आ गए, कल्ब पर भी बयान आ गया, नफ्स पर भी आ गया, तज़किया पर भी आ गया, अब ये जिक्र पर भी आ गया। अब ये एक दीन का एक हिस्सा है, यानी कि सारा का सारा दीन इसमें है। दीन के मुख्तलिफ अंदाज पहलू होते हैं, ये एक हिस्सा है, और ये हिस्सा इबादत और इंसान के रब के साथ ताल्लुक से ज्यादा वाबस्ता है। इसलिए इतिकाफ में ये मौजू ज्यादा इस पर गुफ्तगू होती है, क्योंकि इतिकाफ का मकसद माना यह है कि हम रब की तलाश में हैं, رب کی قرب کی تلاش میں ہیں, اپنے رب کی یاد کو اپنے دل میں جمانا چاہتے ہیں, ہم اس نیت سے آئے ہیں, اس نیت سے آئے ہیں. تو جو بھی جائز طریقے سے رب کی یاد ہمیں مل جائے, ہم بس اس کو پکڑ لیں اور یہ سمجھے کہ اللہ تعالیٰ کی دیوی توفیق ہے, اللہ تعالیٰ نے ہمیں یہاں تک پہنچایا ہے, اللہ تعالیٰ نے یہ چیز کھولی ہے, ہم اس کو قبول کر لیں. محنت کریں. تمام بیانات اصل مقصد تھا ان پر عمل کرنا ہے, ان پر عمل کرنا ہے. اللہ تعالیٰ ہم سب کو اپنے صالحین مؤمنین میں سے بنائے, متقین مؤمنین میں سے بنائے, ذاکرین مؤمنین میں سے بنائے. اللہ تعالیٰ ہمارے دل اور عقل دونوں کو ظرف اور وسعت عطا فرمائے, حلم تحمل عطا فرمائے, تمام اہل ایمان کے ساتھ محبت نصیب فرمائے. بس رب کی طرف جا رہا ہو, اس کا کوئی اور طریقہ ہو, بس میرے رب کی طرف جا رہا ہو اور طریقہ جائز ہو, وہ میرا ساتھی ہے میرا یار ہے. اور واقعی ایک پہاڑ پر چڑھنے کے لیے بہت مختلف راستے ہوتے ہیں, اصل چیز ہے چڑھنا ہے. تو اس دینی میدان میں اس چڑھنے کو تقویٰ کہتے ہیں. جو ٹاپ پر آ جاتا ہے وہ تقویٰ والا ہوتا ہے, بس وہ بن گیا, مقصد حاصل ہو گیا. وہ میں نے کہا جس کے دل میں رب ہے وہ سب کچھ ہے, وہ آ گیا, ذکر آ گیا, تقویٰ آ گیا. اب جس طریقے جائز طریقے سے وہ تقویٰ ذکر حاصل کر لے وہ کرے, بس یہ کہ وہ چڑھے اور منزل تک پہنچے اور وہ ذاکرین متقین بس کسی طرح بن جائے. بس یہی ہماری کوشش ہے, یعنی ہماری تمنا ہے, یہ ہماری طلب ہونی چاہیے, یہی ہماری نیت ارادہ ہونا چاہیے اور یہی ہمارا اللہ تعالیٰ سے مانگ اور دعا ہے. اللہ سبحانہ وتعالیٰ اس کو قبول فرمائے. وآخر دعوانا ان الحمد للہ رب العالمین. تھوڑی دیر خاموشی کے ساتھ مراقبہ کر لیں, آنکھوں کو بند کر لیں, سر کو جھکا لیں, جو کچھ دن میں ہے دنیا میں سے ہٹ کر کر اللہ تعالیٰ کی یاد میں ڈوب جائیں. یہ نیت کی ہے کہ میرا روح کا دل, میرا باطن, میرا قلب میرا رب کا نام کا ذکر کر رہا ہے, کہ میرا قلب کہہ رہا ہے اللہ اللہ اللہ, لا الہ الا اللہ محمد الرسول اللہ. دعا کیجیے. سبحان ربنا الوهاب اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنكونن من الخاسرين, رب اغفر وارحم انت خير الراحمين. یا اللہ رب کریم ہمارے گناہوں کو معاف فرما, غفلتوں کو معاف فرما. اے رب کریم کتنا وقت ہم آپ کی یاد میں, آپ کے ذکر میں, آپ کے عبادت میں لگا سکتے تھے, ہم نہیں لگا سکے, دنیا کو دے بیٹھے, غفلت کا کاموں میں جا پھرے. یا رب کریم معاف کر دیجئے, ہمیں قدردانی نہیں تھی, ہمیں سمجھ نہیں تھی. آپ نے کرم کیا, آپ نے صرف اپنے کرم فضل توفیق سے مسجد میں بلایا, مسجد میں بٹھایا, اعتکاف میں رکھا. اب ہمیں ہوش آ گیا یا رب کہ آپ کی یاد والے زندگی کا تھوڑا سا جھلک ہمیں اندازہ ہو گیا ہے, بس ہم اور چاہتے ہیں یا رب ہمیں اور دے دیجئے, اور ذکر دے دیجئے, اور تقوی دے دیجئے, اور عبادت کی توفیق دے دیجئے, اپنا قرب دے دیجئے, اپنا محبت دے دیجئے. یا رب کریم آپ تو سب سے اچھے محبوب ہیں, ہم آپ کے بھی اچھے محب عاشق بننا چاہتے ہیں. ہمیں اس محبت کا نسبت کو قبول فرما, اس محبت کا رشتہ میں ہمیں نبھانا فرما. یا رب کریم ہمیں اپنا وفا والا عاشق بنا, یا رب کریم ہمیں اپنا ذاکر والا عاشق بنا, یا رب کریم ہمیں اپنے مطیع فرمان بردار عاشق بنا. یا رب کریم ہمیں نبی کریم صلی اللہ علیہ وسلم کی سنت کی پیروی کرنے والا عاشق بنا. یا رب کریم مہربانی کر لیجئے, فضل کر لیجئے, دنیا کی محبت نکال دیجئے, غیر محرم کی محبت سے نجات عطا فرما دیجئے, اپنی محبت عطا فرما, دین کی محبت عطا فرما, اہل دین کی محبت عطا فرما, تمام مؤمنین کی محبت عطا فرما. یا رب کریم اس محبت میں ہمیں ایک نیک بن کر رہنا نصیب فرما, اس محبت پر ہمارا اتحاد اتفاق عطا فرما. یا رب کریم اپنے اس عشق اور محبت اور اپنے اس یاد اور اطاعت اور نبی کریم صلی سنن و نوسن کی سنت اور دین کا علم اس کو اب عام کر لیجئے. یہ نادر سے نادر ہوتا جا رہا ہے, معاشرت میں کم سے کم نظر آ رہا ہے. آپ مہربانی کر لیجئے, ان ہواؤں کو پھیلا دیجئے, علم کو پھیلا دیجئے, ذکر کو پھیلا دیجئے, دعوت کو پھیلا دیجئے, خدمت کو پھیلا دیجئے, حیا کو پھیلا دیجئے, اخلاق کو پھیلا دیجئے. نبی کریم آپ کی تو رحمت ہدایت کو نور ایسی ہے کہ اس کے سامنے کوئی تاریکی نہیں رہ سکتا, کوئی ظلمت نہیں رہ سکتا. آپ بس اپنا نور بھلا معاملہ فرما, اپنا نور نازل فرما, ہمارے دلوں پر اپنا نور نازل فرما, ہمارے دل کو بھی روحانی بنا, ہمارے زبان کو نورانی بنا. یا رب کریم ہمارے دل کو ذاکر بنا, ہمارے زبان کو ذاکر بنا, ہمارے روح کو ذاکر بنا, ہمارا تو ہڈی ہڈی بوٹی کو ذاکر بنا. ہم ہر انداز سے, ہر طرز سے, ہر طریقے سے جو آپ کے یہاں جائز ہے آپ کو یاد کرنے والا بننا چاہتے ہیں. بس کسی طرح یا رب یاد والا بنا دیجئے. ہم پہلے بھی بھولتے تھے, آئندہ بھولنے کا بہت ڈرتے ہیں. یا رب کریم آئندہ ہمیں کبھی آپ کو بھولنے نہ دینا. بول والے کیفیت آئے یاد دہانی کرنا, ہمیں اپنا یاد والا بنا دینا. یا رب کریم گناہ کی طرف ارادہ ہو اپنے ہدایت دے دیجئے, یاد کر لینا, اپنا خوف دے دینا, خشیت سے بھر لینا, بس گناہ سے کسی طرح روک لینا. یا رب کریم اب دوسروں اور غیر کے ماحول میں, غفلت کے ماحول میں, اس ماحول کے اندر بھی ہمیں ذاکر بنا دیجئے. آپ نے تو کرم کی مسجد میں ہمیں عابد بنا دیا, مسجد میں ذاکر بنا دیجئے. رب کریم مسجد کے باہر جب ہم جائیں گے وہاں بھی اسی طرح ہمیں عابد بنا دینا, ذاکر بنا دینا, اپنے نیک صالح بندہ رکھ لینا. یا اللہ یا رب کریم پوری امت پر رحمت نازل فرما, پوری امت کو اپنی ہدایت عطا فرما, پوری امت کی مغفرت کے فیصلے فرما. یا رب کریم چند لمحات باقی ہیں رمضان میں, ایک آدھ دن باقی ہے, آپ مہربانی کر لیجئے. دل میں اندر دیکھتے ہیں ابھی کام بہت باقی ہے, دن تھوڑے رہ گئے. یا رب ہم تو سالوں کا کام 10 دن میں کرنے کے لیے آئے تھے, آپ وقت میں برکت دیں گے, وقت میں وسعت دیں گے, ان اعمال میں اثر دیں گے, تاثیر دیں گے تو ہمارا کام بنے گا. یا رب کون سمجھ سکتا ہے سالوں گناہ کرنے والا 10 دن میں اس کا کام ہو جائے, سالوں نافرمانی کرنے والا 10 رات میں اس کا کام بن جائے. مگر آپ رحیم ہیں, آپ کریم ہیں, اگر آپ ارادہ کر لیں, آپ فیصلہ کر لیں. یا رب کریم آپ نے ایک دفعہ پہلے بھی ہمارا ارادہ کیا, آپ نے ایمان کی توفیق دی, اس وقت نہ جانے یا رب آپ کا کیا کرم کا عالم تھا, آپ نے ہمیں چن لیا, مومن بنایا. یا رب کریم آج اس وقت وہی دوبارہ ارادہ کر لینا, جب آپ نے ایمان کے لیے چنا, اب ایمان کی صفات کے لیے چن لیجئے, ایمان کی حقیقت کے لیے چن لیجئے, ایمان والے اعمال کے لیے چن لیجئے, ایمان کی اصلیت کے لیے چن لیجئے, ایمان کی حیا کے لیے چن لیجئے, دوبارہ چن لیجئے, دوبارہ مہربانی کر لیجئے, اپنے نظر ڈال دیجئے, اپنی شفقت فرما لیجئے. یا رب کریم ہم آپ کی شفقت پر چلنے والے ہیں, آپ کے فضل پر چلنے والے ہیں. آپ تو ذو فضل عظیم والی بات ہیں, ذات ہیں, اور ذو فضل علی المؤمنین ذات ہیں. اپنا فضل دے دیجئے, فضل سے ہمارا کام کروا دیجئے, فضل سے ہمیں دین پر چلا دیجئے, فضل پر ہماری معافی کر لیجئے. اور قیامت کے دن یا رب فضل پہ بنا پر ہمیں جنت میں داخل کر لیجئے. خوش ہو جائیں رب, راضی ہو جائیں یا رب, ہم سے راضی ہو جا یا رب, ہم تو سے راضی ہیں, ہم خوش ہیں یا رب, ہم آپ سے راضی ہیں, آپ بھی ہم سے راضی خوش ہو جا. اپنی ہمیشہ رضا والی زندگی عطا فرما. ربنا تکمل منا انک انت السمیع العلیم, وتوب علينا انك انت التواب الرحيم. وصلى الله تعالى على حبيبه سيدنا محمد وعلى اله وصحبه اجمعين برحمتك يا ارحم الراحمين.